वचन हामी सुन्नेछौँ। अनि तपाईँलाई म भन्न चाहन्छु, हामीले गएका दिनहरूमा येशु प्रभुको जन्मको बारेमा भविष्यवाणीहरू विभिन्न कुराहरू हेरिराखेका छौँ, अनि आज चाहिँ तपाईँसँग मैले येशु ख्रिस्टको जन्मको बारेमा, क्रिसमसको बारेमा अझै केही कुराहरू प्रष्ट पार्न चाहन्छु। अनि मेरो भरोसा र प्रार्थना यो छ कि आज जुन कुराहरू हामी हेर्नेछौँ तपाईँहरूलाई यसबाट आशिष हुनेछ भनेर मैले विश्वास लिएको छु। अनि आजको आजको वचनमा क्रिसमसकै सन्दर्भमा, होइन क्रिसमसको मतलब चाहिँ के हो त भन्दाखेरि येशु ख्रिस्ट जो परमेश्वर हुनुहुन्छ, मानव अवतार लिएर संसारमा आउनुभयो, यो नै मुख्य कुरा हो क्रिसमसको कुरा चाहिँ, होइन क्रिसमसको सबै कुरा येशु प्रभु जो परमेश्वर मानिसबाट जन्मिनु भयो, तर उहाँ भिन्दै प्रकारले जन्मिनु भयो किनभने उहाँ आफै परमेश्वर पनि हुनुहुन्थ्यो र मानिस पनि हुनुहुन्थ्यो अनि पाप रहित हुनुहुन्थ्यो भनेर यो कुरा हामी हेर्दछौँ। अनि वास्तवमा त्यसको भविष्यवाणी सबभन्दा पहिला येशु एउटा स्त्रीको बाट प्रकट हुनुहुनेछ, स्त्रीको सन्तानको रूपमा भनेर जुन सबभन्दा पहिलो भविष्यवाणी उत्पत्ति 3:15 हामीले अस्ति नै हेरिसकेका छौँ, यहाँ लेखेको छ तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्चने छ र तैँले त्यसको कुर्कुच्चो डस्ने छस्। अनि यहाँनिर लेखेको छ सैतानलाई भन्दै हुनुहुन्छ यहाँ परमेश्वरले, जब मानिसले पाप गर्छ। वास्तवमा बाइबल एउटा अचम्मको कुरा छ, बाइबलमा सुरुवात एकदम आनन्द, परमेश्वरको सृष्टि, परमेश्वरले सबै कुरा बनाउनुहुन्छ। हामीले उत्पत्तिको 1 अध्याय पढ्छौँ, 2 अध्याय पढ्छौँ, परमेश्वरले मानिसलाई पनि बनाउनुहुन्छ, एभ्रिथिङ पर्फेक्ट, एकदम सिद्ध छ, सबै राम्रो छ, सबै आनन्द छ, परमेश्वरले चाहनु भएको जस्तो मानिसलाई परमेश्वरको आफ्नै स्वरूपमा बनाउनु भएको छ। अनि बाइबलमा त्यहीँनिर कुरा टुङ्गिँदैन, तर जब मानिसले पाप गर्छ, पहिलो मानिस आदम र हवा उनीहरूले पाप गर्छन्, जुन चाहिँ परमेश्वरको आज्ञा विपरीत गरेको कारणले, अनि पाप पछि मानिस र परमेश्वरको बिचमा खाडल हुन्छ, सम्बन्ध बिग्रिन्छ, मानिस पापको कारणले आत्मिक रूपमा मृत हुन्छ। अनि परमेश्वरले त्यही बेलादेखि नै, अझ बाइबलमा त हामीले पाउँछौँ, संसारलाई बनाउनु अगाडि नै परमेश्वरलाई यो सबै कुरा थाहा थियो र उहाँले एउटा बलिदानको थुमालाई तयार पार्नु भएको छ भनेर लेखिएको छ। तर थुमा भनेको चाहिँ एउटा सङ्केत हो, येशु प्रभु जसरी निस्तार चाड तपाईँले बुझ्नुहुन्छ कि हुँदैन, पास ओभर भन्छ अङ्ग्रेजीमा, यो निस्तार चाडको सुरुवात र यसको कुरा चाहिँ बाइबलमा मिश्र देशमा जब याकुबका सन्तान इजरायली भनेर जसलाई हामी चिन्दछौँ, अब्राहम, इसाक अनि याकुब, अनि याकुबको 12 छोरा अनि मिश्र देशमा कसरी पुग्छन्, येशु चाहिँ बेचिन्छ, त्यसपछि अनिकाल पर्छ, परमेश्वरले यो सबै कुरा बनाउनुहुन्छ, सबै 12 भाइ त्यहाँ पुग्छन्, त्यसपछि ती 12 कुल त्यहीँबाट हुन्छ, इजरायली जातिहरू जो यहुदी भनिन्छ, परमेश्वरको इच्छा अनुसार अब्राहमलाई गरेको प्रतिज्ञा अनुसार उनीहरू अगाडि बढिराखेका हुन्छन्, मिश्र देशमा हुँदाखेरि परमेश्वर उनीहरूको साथमा हुन्छन्, उनीहरू एकदम प्रशस्त परमेश्वरको आशिषबाट बढ्छन्। सुरुमा येशु मिश्र देशको 2 नम्बरमा पुग्दछ प्रधानमन्त्री जस्तो, पछि हुँदै गएपछि यति फलिफाप हुन्छ उनीहरूको कि मिश्रका मानिसहरू उनीहरूदेखि डाडिन्छन्, उनीहरूलाई कसरी खतम पार्ने भनेर उनीहरूलाई दासको रूपमा व्यवहार गर्छन्, उनीहरूका बच्चाहरू मारिदिन्छन्, तपाईँलाई थाहा छ कसरी मोसा त्यो मृत्यु, त्यो जतिजना छोरा छ मारिने कुरामा मोसालाई उसको आमा बाउले सुन्दर देखेर 3 महिनासम्म लुकाएर राखेर पानीमा बगाएर मिश्र देशको फिरौनको छोरी राजकुमारीले भेट्ने गरी पठाउँछ, अनि त्यसपछि मिश्रमा दरबारमा मोसा चाहिँ एउटा राजकुमारको रूपमा हुर्किन्छ। तर परमेश्वरले मोसाद्वारा इजरायली जातिलाई मिश्र देशदेखि छुटकारा दिएर ल्याउनुहुन्छ। अनि त्यो छुटकारा दिने क्रममा त्यहाँको फिरौनले चाहिँ त्यतिखेर चाहिँ यो मिश्रका शासकहरूले चाहिँ इजरायलीहरूलाई जान दिँदैन, किनभने उनीहरू कठोर हुन थाल्छन्, किनभने उनीहरू गएपछि सायद उनीहरूलाई आफ्नो दासको कमी हुन्छ, यस्तै के होला। र परमेश्वरले विभिन्न किसिमको अचम्मका कुराहरू सङ्कटहरू ल्याउनुहुन्छ, नि एउटा सङ्कट अन्तिममा हुन्छ, त्यो चाहिँ परमेश्वरकै आज्ञा अनुसार हरेक त्यो निस्तार चाड भन्छ, हरेक व्यक्ति इजरायली जति छ हरेक परिवारमा चाहिँ एउटा थुमालाई, निष्कलङ्क थुमालाई बलिदान गरेर अनि त्यसको रगत चाहिँ आफ्नो ढोका माथि लगाउनु पर्यो। अनि जब काल मृत्यु आउँछ, जुन जुन घरको ढोकामा रगत छ त्यो मृत्युले त्यहाँ चाहिँ छुँदैन, बाँकी मिश्रका मानिसहरू जतिका हरेकको जेठा छोरा चाहिँ खत्तम हुन्छ। अनि त्यसलाई निस्तार चाड, त्यही त्यो बेलामा पूजा गरिने थुमालाई निस्तार चाडको थुमा भनेर भनिन्छ। अनि त्यही रूपमा निस्तार चाडको थुमा, अनि वास्तवमा त्यो मिश्र देशमा इजरायलीहरूलाई छुटकारा दिने, मृत्युबाट छुटकारा दिने जुन चाहिँ यो कुरा आउँदछ, त्यसैलाई येशू प्रभु संसारमा आएर एउटा थुमा जस्तै बलिदान भएर संसारका सबै मानिसहरूको पाप, उनीहरूको मृत्यु मानिसहरूबाट हटाइदिने उहाँ थुमा हुनुहुन्छ, निस्तारको थुमा भनेर यसरी येशूको बारेमा भनिन्छ। तर उहाँ आफै थुमा चाहिँ होइन, उहाँ त महाराजा हुनुहुन्थ्यो, उहाँ त परमेश्वर हुनुहुन्थ्यो, उहाँ परमेश्वरको पुत्र भएर मानिस भएर जन्मिनुभयो, मानिसको उद्धारकर्ता, परमेश्वर र मानिसको बिचको मध्यस्थकर्ता, जसले संसारको मानिसहरूको पाप बोकेर 2000 वर्ष अगाडि नै क्रुसमा गाडिएर, क्रुसमा टाँगिएर मरेर गाडिएर बौरी उठेर स्वर्गमा परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ। त्यसकारणले यो भविष्यवाणीको कुरा गर्दै गर्दाखेरि सबभन्दा पहिला बाइबलमा उल्लेख भएको येशूको बारेमा स्त्रीको सन्तान भन्ने यहाँ हजारौँ वर्ष अगाडि यो लेखिएको छ। अनि तपाईँलाई थाहा छ त्यसपछि हामी यहाँ देख्दछौँ यसैया, यो चाहिँ येशू प्रभु संसारमा जन्मिनु भएको 2000 वर्ष भयो। येशू प्रभु जन्मिनुभन्दा 740 वर्ष जति अगाडि यसैयाद्वारा यो भविष्यवाणी आउँछ। यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ। यहाँनिर कन्या केटी गर्भधारण हुने पवित्र आत्माबाट, हामीले नयाँ नियममा मत्तीमा लुकामा पढ्यौँ भनेदेखि 1-2 अध्यायमा यसको बारेमा, मत्ती 1 अध्यायमा प्रशस्त लेखिएको छ। अनि कसरी कन्याबाट चाहिँ मरियम एकजना कन्यामा चाहिँ पवित्र आत्माबाट गर्भधारण हुनुभयो येशु, अनि त्यसरी जन्मिनुभयो। त्यस कारण यो येशु प्रभुको संसारमा मानिसको अवतार लिने क्रममा एउटा अचम्मको घटना भएको छ कि एउटा केटी जो विवाह नै भएको छैन, कुनै पुरुषसँग सम्बन्ध छैन, गर्भधारण हुन्छन्, अनि परमेश्वरको आत्माले अचम्म प्रकारले येशु प्रभु गर्भमा रहनुहुन्छ, अनि ती कन्याले एउटा पुत्र जन्माउने छन्, अनि जसको नाउँ चाहिँ इम्मानुएल। अनि वास्तवमा यो क्रिसमसमा इम्मानुएल शब्द एकदम महत्त्वपूर्ण छ, किनभने क्रिसमस मा त्यही कुरा हुन्छ जहाँ परमेश्वर मानिसको रूपमा संसारमा मानिसको बिचमा जन्मनुहुन्छ, तर उहाँ परमेश्वर पनि हुनुहुन्छ। त्यस कारण इमानुएलको खास अर्थ चाहिँ परमेश्वर हामीसँग भन्ने अर्थ लाग्दछ। इमानुएलको अर्थ परमेश्वर हामीसँग, हामीले एडभेन्ट आगमन भनेर अस्ति तपाईँलाई मैले अलिअलि भनेको थिएँ। वास्तवमा येशु ख्रिस्ट मानिसको रूपमा जन्मिँदै गर्दाखेरि उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो र मानिस जो पापको कारणले परमेश्वरको सम्बन्धमा थिएन, अनि परमेश्वरको सम्बन्धमा आउन सक्ने परिस्थिति पनि थिएन, अनि मसालाई परमेश्वरले दशाज्ञा दिनुभयो र भन्नुभयो कि सबै मानिसहरूले मसालद्वारा परमेश्वरले दिनुभएको आज्ञा पालन गरेर फेरि परमेश्वरको सम्बन्धमा आउन सक्छन्, धार्मिकतामा आउन सक्छन्। तर समस्या भयो कि कसैले त्यो पालन गर्न सकेन, इजरायलीहरूले सकेनन्। तर जब येशु संसारमा आउनुभयो, आशा प्रेम र शान्ति लिएर आउनुभयो, निराशालाई आशा, अनि प्रेम भनेको चाहिँ परमेश्वरको हामी प्रतिको प्रेम हैन, अनि त्यसपछि आनन्द शान्ति भनेको परमेश्वरसँगको मिलाप, संसारमा एकअर्का प्रति मिलाप, अनि त्यो शान्ति भन्ने कुरा एउटा आवाज नभएको शान्त मात्रै होइन कि एउटा सम्बन्धको गहिराईको कुरा पनि यसले गर्दछ। शान्ति, जहाँ शान्त हुन्छ, शान्ति हुन्छ, त्यहाँ सबै कुरा हुन्छ, शान्ति त्यसै हुँदैन। त्यसकारण यो बाइबलीय शान्ति जो येशू नै शान्तिको राजकुमार हुनुहुन्छ। अनि यो कुरा तपाईँलाई मैले यो पढेँ, एउटा के एउटा कन्या गर्भवती भएर गर्भधार के अरे चिन्ह चाहिँ यो हुन्छ कि कन्या गर्भधारण हुनेछन् अनि उनले एउटा छोरी छोरो जन्माउने छन्, उहाँको नाउँ इम्मानुएल। अनि तपाईँले याकुबले के अरे पावलले गलातीका विश्वासीहरूलाई भन्दै गर्दा यहाँ वर्णन गर्छन्, गलाती चारको चार चारमा यहाँ के भनेको छ, समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, उहाँ एउटी स्त्रीबाट जन्मनु भयो। अघि उत्पत्ति 3:15 स्त्रीको सन्तान, अनि यो यसैया 7:14 एउटा कन्या गर्भधारण हुने, अनि यहाँनिर समय पुरा भएपछि, जब समय पुरा हुन्छ, परमेश्वरले तोक्नु भएको समय आइपुग्छ, त्यसपछि परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुहुन्छ। यहाँ त्यही लेखेको छ, उहाँ एउटी स्त्रीबाट जन्मनु भयो र व्यवस्थाको अधीनमा जन्मनु भयो। येशु प्रभु जन्मनु हुँदा उहाँ चाहिँ एकदमै सम्पूर्ण कुरा पुरा गर्नुभयो, सबै कुरा उहाँले पालन गर्नुभयो, उहाँ पर्फेक्ट हुनुहुन्थ्यो, उहाँमा कुनै दोष रहेन। अनि अर्को कुरा तपाईँलाई मैले यो अस्ति पनि पढेँ होला, फेरि पढ्न चाहन्छु, त्यतिखेरका मानिसहरू, येशु प्रभुको समयको मानिसहरू, यहाँनिर योहन्ना 4:25 सामरी स्त्री जो येशु प्रभुलाई इनारमा भेटेको बेलामा कुराकानी हुँदै गर्दाखेरि, जब वर्सिप गर्ने परमेश्वरलाई पुज्ने कुराको बारेमा कुरा हुँदै गर्दाखेरि, यो स्त्रीले आफूले सुनेर जानेको बुझेको कुरालाई येशु प्रभुको अगाडि भन्दैछिन्, के भन्छन्, म जान्दछु कि मसीह आउनुहुन्छ, अनि मसीह भनेको चाहिँ नयाँ नियममा ग्रिकमा मसाया भन्छ, मसीह भनेको चाहिँ पुरानो नियम हिब्रूमा चाहिँ उद्धारकर्ता अथवा मसीह भनेको चाहिँ उद्धारकर्ता भन्ने पुरानो नियममा, त्यही मसीह शब्द नयाँ नियममा ग्रिकमा चाहिँ ख्रिस्ट, येशु ख्रिस्ट, ख्रिस्ट भनेर भनिन्छ, अनि यसको मतलब अभिषिक्त, अभिषेक पाएको भन्ने अर्थ लाग्छ। जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनु हुनेछ। त्यसकारणले यो क्रिसमसको सन्दर्भको कुरा गर्दै गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरा हामी यहाँ के देख्दछौँ भनेदेखि, परमेश्वरले प्रतिज्ञा के भन्छ, प्रतिज्ञा गर्नुभयो कि एउटा पुत्र दिइनेछ जो चाहिँ कन्याबाट गर्भधारण भएर जन्मिनु हुनेछ र उहाँले संसारको मानिसहरूको पाप बोक्नुहुनेछ, होइन, त्यो कुरो चाहिँ उहाँ चाहिँ इम्मानुएल हुनेछ भनेर हामीले बुझ्यौँ। अनि त्यही कुरो समय पुरा भएपछि भएको हामी देख्दछौँ। त्यसकारण तपाईँलाई म एउटा अर्को पद पढ्न चाहन्छु, अनि अस्ति मैले योभन्दा पहिला पनि धेरैचोटि पढ्या होला, अर्को भविष्यवाणी यसैयाले त्यही पनि 700 वर्ष अगाडि नै गरेको कुरा, अलिकति यो हेरेर यसमा दुईटा पक्ष तपाईँले देख्नुहुन्छ, यसैया 9:6-7। पहिलो पक्ष चाहिँ सुसमाचार, जो येशु उद्धार गर्न आउनुहुन्छ र उहाँको नाम के हुनेछ, उहाँ को हुनुहुन्छ भन्ने कुराको बारेमा यहाँ छ भनेदेखि, दोस्रो चाहिँ पहिलोमा पनि अलिकति छ तर दोस्रोमा चाहिँ उहाँ न्याय गर्न आउनुहुनेछ, उहाँको शासनको अन्त हुँदैन, उहाँले एउटा शासन स्थापना गर्नुहुन्छ, उहाँको अधिकार, उहाँ राजा भएर स्थापित हुनुहुन्छ भन्ने कुरा, जुन चाहिँ दोस्रो आगमन येशु प्रभुको भन्ने जनाउँछ। येशु प्रभुको पहिलो आगमन उहाँ उद्धारकर्ताको रूपमा आउनुहुन्छ तर त्यतिखेर पनि उहाँ न्याय पनि लिएर आउनुहुन्छ। यो दुईटा पक्ष हामी हेर्छौँ आज, अनि पहिलो पक्ष चाहिँ उहाँ को हुनुहुन्छ, उहाँको नाम, उहाँ आउँदाखेरि मैले अघि सुरुमै भने उहाँ परमेश्वर अनि उहाँ मानिसको अवतार, मानिस, तर त्यस्तो मानिस जो संसारको मानिसहरूको पापलाई क्रुसमा बलिदान भएर तिर्दिनुहुन्छ, त्यसको कष्ट भोग्दिनुहुन्छ, र सुरुदेखि अन्तसम्मका जति पनि मानिसहरू छन् उनीहरूले गरेका सबै पापको दण्ड चाहिँ येशूले त्यो क्रुसको बलिदानमा तिर्दिनुहुन्छ। अनि उहाँको नामको बारेमा यहाँ लेखेको छ, यहाँ यसैया 9:6 के छ त हामी हेर्छौँ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, अघि एकजना केटी गर्भधारण भएर एकजना पुत्र जन्माइने छ, होइन, यहाँ चाहिँ एउटा बालकको जन्म भएको छ। यो चाहिँ यो यसैया भविष्य वक्ताले येशु प्रभु जन्मिसकेको कुराको दर्शन देख्छ। येशु प्रभुको जन्म त योभन्दा 750 वर्ष 40 वर्ष पछाडि हुन्छ, तर यहाँ देख्छ अनि भन्छ कि एकजना बालकको जन्म भएको छ। उसैले अघि यहाँ के भनेको थियो, एउटा केटी गर्भधारण हुनेछ, कन्या केटी र पुत्र जन्माउनेछ, उहाँको नाम इमानुएल। यहाँ चाहिँ के भनेको छ, एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ। अब यहाँनिर तपाईँले यो शासन उहाँको काँधमा हुनेछ, के बुझ्नुहुन्छ, शासन भनेको राज्य अधिकार, सम्पूर्ण कानुन उहाँको हुन्छ, उहाँको काँधमा हुन्छ, उहाँले शासन गर्नुहुन्छ, उहाँको राज्य हुन्छ, भनेपछि के हुन्छ, उहाँको न्याय हुन्छ। जो राजा हुन्छ, जस्तो राजा हुन्छ त्यस्तै कानुन हुन्छ, त्यस्तै न्याय हुन्छ। यसले धेरै ठुलो कुराहरू भन्छ, तर त्यो शासन उहाँले गर्नलाई पहिला मानिसहरूलाई पाप र त्यसको पापको दण्डबाट, त्यसको परिणामबाट छुटकारा दिनु पर्यो। त्यस कारण येशू पहिलोचोटि आउनुभयो, त्यसलाई सुसमाचार भन्छौँ, होइन, येशू पहिलोचोटि संसारमा उद्धार गर्न आउनुभयो। उहाँको नाम यहाँ दिएको छ, अचम्मका सल्लाहकार, शान्ति शक्तिशाली परमेश्वर, शान्तिका पिता, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ उहाँको नाम। अनि यहाँ तपाईँलाई अलिकति म के भन्छु भनेदेखि, यो उहाँको नामको बारेमा भन्दाखेरि धेरै जस्तो नेपाली बाइबलमा पनि अचम्मको सल्लाहकार एउटै कुरा राखिन्छ यसमा, होइन, अनि शक्तिशाली परमेश्वर दोस्रो नाम, अनन्तका पिता तेस्रो, शान्तिको राजकुमार चौथो। तर अङ्ग्रेजीमा पनि यस्तै किसिमले अनुवाद भएको हुन्छ, तर कुनै कुनैमा यो पाँचवटा हुन्छ, यसमा हामी पाँचवटा हेर्छौँ आज। यो अचम्मको भन्ने चाहिँ फरक छ, वन्डरफुल, यो सल्लाहकार अर्को भयो, अचम्मको चाहिँ अर्को शब्द छ, त्यसैले यहाँ पाँचवटा शब्द छ। ग्रिकमा हेऱ्यो भने तपाईँले त्यस्तो पाउनुहुन्छ, होइन, अचम्मको। त्यसैले हामी यो पाँचवटा शब्दको बारेमा छोटकरीमा अलिकति हेर्नेछौँ। सो पहिलो चाहिँ उद्धार गर्न आउने कुरा भयो, यो पहिलो आगमनको यो पहिलो कुरा भयो। दोस्रो चाहिँ 7 चाहिँ उहाँको दोस्रो आगमनको कुरा, उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन, दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। यहाँ न्याय धार्मिकता स्थापित गर्ने, उहाँ न्यायकर्ताको रूपमा आउनुहुन्छ। त्यस कारण यो चाहिँ उहाँको दोस्रो आगमनको कुरा छ। तर हामीले वास्तवमा प्रष्टसँग सुसमाचारमा अथवा येशु प्रभुको जीवनमा उहाँले गरेको र भनेको कुराहरूलाई हेऱ्यौँ भनेदेखि उहाँको पहिलो आगमनमा पनि उहाँले पूर्ण रूपमा न्याय पनि देखाउनु भएको छ। जस्तो उहाँ मन्दिरमा जानुहुन्छ, जब मन्दिरमा चाहिँ त्यतिखेर के छ, व्यापार भइराखेको, गुन्डाको के भन्छ, अखाडा भइराखेको, अनि त्यो बेलामा येशू प्रभुले सब कुरा दबाउनुहुन्छ, उहाँ रिसाउनुहुन्छ, अनि मेरो पिताको घर यहाँ आराधना हुनुपर्ने ठाउँमा यहाँ चाहिँ यस्तो खालको अखाडा भयो भनेर भन्नुहुन्छ। त्यस कारण त्यहाँ उहाँले न्याय गर्नुहुन्छ, उहाँले जहिले पनि उहाँले जे गर्नुहुन्थ्यो धार्मिकता र सिधा कुरा गर्नुहुन्थ्यो। पहिला सुरुमै आउँदाखेरि पहिलो आगमन, जो उद्धारको लागि आउनुभयो, बलिदान हुन आउनुभयो, यसैलाई हामीले क्रिसमसको रूपमा मानिलिन्छौँ। तर आज तपाईँलाई अलिकति म भन्छु, यो यसैया 9:6-7 येशूको दुईचोटिको आगमनको सन्देश यहाँ दिएको छ। पहिलो आगमन जो चाहिँ हामीले विश्वास गरिराखेका छौँ, 2000 वर्ष अगाडि नै येशू आउनुभयो, जो चाहिँ ऐतिहासिक रूपमा। एउटा अर्को महत्त्वपूर्ण कुरा चाहिँ, येशू प्रभु यो क्रिसमस जो तपाईँ र मैले मानिराखेको छौँ, यसको वरिपरि रहेर धेरै कुराहरू हेर्न सक्छौँ। अहिलेसम्म त्यस्तो कुनै व्यक्ति छैन जसलाई 2000 वर्ष पछाडि उहाँको जन्मदिन मनाइयोस्। अहिलेसम्म त्यस्तो कुनै चाड छैन जो संसारको सबै जातिले मान्छ, सबै किसिमका मान्छेले मान्छ, सबै ठाउँमा मान्यता हुन्छ, होइन, अरू अरू चाडहरू छन् नि, आफ्नो देशमा आफ्नो जातमा होइन नेपालमै कति चाड छन् अमेरिकामा कति चाड त्यो सबै देशले मनाउँदैन सबै ठाउँमा हुँदैन तर क्रिसमस तपाईँले देख्नुहुन्छ हर ठाउँमा यहाँसम्म कि जसले ख्रिसलाई नै व्यक्तिगत रूपमा चिनिया छैन उनीहरूले क्रिसमस भनेर राखेको हुन्छ तपाईँले अहिले नै काठमाडौँको बजारतिर जानुभयो भने होटेलमा हेर्नुभयो भने ए क्रिसमस ट्री लाइट लगाएर विभिन्न किसिमको सजावट देख्नुहुन्छ हरेक मान्छेले यो क्रिसमसलाई मनाइराखेको हुन्छ त्यसले के देखाउँछ उहाँ एउटा अचम्मको व्यक्ति हुनुहुन्थ्यो अनि उहाँको पहिलो त्यस कारणले क्रिसमस एउटा महत्त्वपूर्ण कुरा छ जो तपाईँ र म परमेश्वरको अनुग्रहमा यसलाई मनाउने मात्रै होइन तर यसमा विश्वास गरेर उहाँबाट जीवन पाएका उहाँमा आशा गर्ने उहाँ सँगसँगै हिँड्ने उहाँसँग सङ्गति गर्ने उहाँको परिवारमा एउटा सदस्य हुने हामीले मौका पाइसकेका छौँ होइन यो सबभन्दा खुसीको कुरा हो तपाईँ र मेरो लागि जसले ख्रिसलाई चिनेको छ जो ख्रिसको वचन अनुसार हिँड्छ जसले परमेश्वरको जीवनलाई आफ्नो जीवनमा रूपान्तरण गरेको छ किनभने कचोटि हामी ख्रिस्चियन हौँ भनेर पनि यता कता संसारिक नै अभिलाषा र इच्छालाई अगाडि बढाएर जसरी यो राजनीति गर्ने हुन्छ नि भित्रभित्रै एउटालाई भोट हाल्छु भनेको छ भोलि अर्कैलाई भोट पुग्ने हामी ख्रिसमा पनि विश्वास गर्नेहरू कहिलेकाहीँ यो राजनीति गर्नेहरू जस्तै दुई जिब्रे र दुई जीवने हुन्छौँ हामी दुई थरी मुखुन्डो लाउने होइन बाहिर र भित्र एउटा फरक हुनुपर्छ प्रियहरू तपाईँ र म जसले क्रिसमसलाई साँच्चै मान्छौँ हाम्रो भित्र र बाहिर एउटा हुनुपर्छ तपाईँ जसले भित्र र बाहिर फरक पार्नु भएको छ एक दिन तपाईँले हिसाब दिनुपर्छ यो क्रिसमसले तपाईँ र मलाई यसमा होसियारी बनाओस् त्यस कारणले तपाईँलाई सरसर्ती म यसको बारेमा आज म भन्न चाहन्छु यो पाँचवटा शब्दको बारेमा सर्वप्रथम येशूलाई पाँचवटा शब्द उहाँको उहाँ यो नामले कहलाइनु भएको थियो अचम्मका सल्लाहकार अनि शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिको राजकुमार अनि उहाँ अचम्मको सल्लाहकार यो पाँचवटा शब्द त्यो अचम्मको हामीले हेर्दाखेरि अचम्मको कुरा गर्दाखेरि उहाँ किन अचम्मको हुनुहुन्छ तपाईँलाई म पाँचवटा कुरा भन्न चाहन्छु अचम्मको भएको कुरा एकदम छोटकरीमा उहाँ किन अचम्मको हुनुहुन्थ्यो पहिलो कुरा अचम्मको उहाँ हुनुहुन्थ्यो किनभनेदेखि इतिहासमा सयौँ वर्षको भविष्यवाणी जुन रूपले भएको छ एउटा कन्या गर्भधारण हुने कुरा उहाँको बारेमा जति कुराहरू पनि भविष्यवाणी भएको छ उहाँ जब जन्मिनु भयो त्यो दिनको लागि भएको भविष्यवाणी कति सयभन्दा बढी भविष्यवाणी पुरा भएको छ त्यो दिन भनेर भनिन्छ सब पुरो भएको छ त्यस्तो व्यक्ति उहाँ मात्रै हुनुहुन्छ त्यस कारण उहाँ अचम्मको हुनुहुन्छ कहिल्यै कुनै ठाउँमा कन्या बिना पुरुषसँग सम्बन्ध गर्भधारण भएर जन्मिनु भएको उहाँ मात्रै हुनुहुन्छ त्यस कारण उहाँ अनि यो मत्ती एकको तेइसमा के छ हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ वास्तवमा दुई अध्यायमा तपाईँले हेर्नुभयो भने मत्ती दुई अध्यायमा होला सायद मरियम अनि त्यसपछि स्वर्गदूतको बिचमा कुराकानी हुन्छ त्यहाँनिर प्रष्टसँग राम्रोसँग जहाँनिर मरियमको र स्वर्गदूतको कुरा हुन्छ कसरी उहाँ मरियम चाहिँ पवित्र आत्माबाट गर्व हुन्छन् भन्ने कुरा त्यहाँ प्रष्ट पारिएको छ त्यस कारणले तपाईँलाई पहिलो कुरा चाहिँ उहाँ चाहिँ अचम्मको हुनुहुन्थ्यो भन्ने कुराको बारेमा हेर्छौँ अचम्मको हुने कुरामा पहिलो चाहिँ अचम्मको हुने कुरामा अचम्मको हुने कुरामा पहिलो चाहिँ उहाँको जन्म एक कन्या केटीबाट भयो होइन त्यो अचम्मको कुरा थियो मैले अघि सुरुमै भने एउटा ऐतिहासिक रूपमा भविष्यवाणी भएर यथावत रूपमा त्यही किसिमले उहाँ जन्मिनु भएको थियो त्यस रूपमा उहाँ अचम्मको हुनुहुन्थ्यो दोस्रो चाहिँ अचम्मको काम गर्न सक्ने बिरामी चङ्गाई गर्न सक्ने मरेकोलाई बिउताउन सक्ने विभिन्न किसिमका आश्चर्यक्रम गर्न सक्ने धेरै कुराहरूको क्षमता उहाँमा थियो त्यस कारण उहाँ अचम्मको हुनुहुन्थ्यो अनि त्यसको बारेमा हामीले हेर्न सक्छौँ यहाँनिर सबैजनाले अचम्म माने तिमीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे यो के हो यो त नयाँ शिक्षा रहेछ यिनले त अधिकांग यिनले त अधिकारसँग अशुद्ध आत्मालाई पनि आज्ञा गर्छन् र तिनले यिनका आज्ञा मान्नेछन् मान्नेरहेछन्। अनि चाँडै नै येशूको कृति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। मर्कुस 1:27-28 यहाँ तपाईँले देख्नुहुन्छ अशुद्ध आत्माले पनि मान्ने, उहाँले आँधीलाई पनि हकार्नुभयो, त्यो उहाँको अधीनमा थियो, सबै सृष्टिले उहाँले भनेको कुराहरू मान्थ्यो, त्यो कुरामा उहाँ अचम्म हुनुहुन्थ्यो। अनि दोस्रो कुरा हामीले यहाँ हेर्छौँ उहाँ अचम्म हुने अर्को कुरा चाहिँ उहाँको तेस्रो कुरा उहाँको शिक्षा शिक्षाको क्षमता, अनि त्यसबारेमा पनि यहाँनिर लेखिएको छ। यिनले तिनीहरूले यिनका आज्ञा मानेछन्, अनि यहाँनिर लेखेछ यिनी चाँडै नै पढ्नुहोस् है मैले यहाँ यहाँ माथि यो के हो, यो त नयाँ शिक्षा रहेछ, यिनले त अधिक नयाँ शिक्षा रहेछ भनेर यहाँनिर येशूले दिनुभएको शिक्षाको बारेमा। अनि अर्को ठाउँमा तपाईँले हेर्न सक्नुहुन्छ उहाँ जब 12 वर्षको हुनुहुन्थ्यो उहाँ मन्दिरमा आमा बुवासँग जानुभएको, अनि उहाँ चाहिँ त्यहाँ छुट्नुभयो, अनि उनीहरू चाहिँ फेरि फर्केर खोज्न गए, तर उहाँ चाहिँ शास्त्री र गुरुहरूलाई सिकाउँदै हुनुहुन्थ्यो यसरी कि ती उनीहरूभन्दा एकदम अधिकारमा त्यहाँका त्यतिखेरका गुरुहरूले जसरी सिकाउँछे त्योभन्दा उहाँले अधिकारमा सिकाउनुहुन्छ भन्ने कुरो उनीहरूले देखेका थिए। त्यसकारण उहाँ सिकाउने कुरामा पनि एकदम निपुण असल शक्तिशाली हुनुहुन्थ्यो, त्यसमा पनि उहाँ अचम्मको हुनुहुन्थ्यो। अर्को कुरो चाहिँ उहाँको जीवन चाहिँ एकदम सिद्ध थियो, पर्फेक्ट थियो, उहाँको जीवन पर्फेक्ट थियो। तपाईँले 4:15 हेर्नु भने किनकि हाम्रो प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन सक्ने नसक्ने हुनुहुन्न, हामीलाई सहानुभूति देखाउन सक्छ किनभने सक्नुहुन्छ किनभने हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। अनि बाइबलमा अरू अरू ठाउँमा धेरै ठाउँमा लेखिएको छ येशु ख्रिस्टमा कुनै पाप थिएन, कुनै दोष थिएन, उहाँ पवित्र हुनुहुन्थ्यो, किनभने उहाँ सिधै परमेश्वरको आत्माद्वारा गर्भ भएर जन्मिनु भएको थियो। अनि अर्को कुरो उहाँ अचम्मको हुने कुराको अर्को कुरो चाहिँ ऐतिहासिक रूपमा मृत्युबाट बौरी उठ्ने पहिलो र अन्तिम व्यक्ति येशु प्रभु नै हुनुहुन्थ्यो। मृत्युबाट बौरी उठ्ने अहिलेसम्म कोही छैन जो मृत्युबाट बौरी उठेको, कुनै धर्मशास्त्रमा कुनै अर्को धर्मको सिद्धान्त कहीँ तपाईँले पाउनुहुन्न, तर येशू ख्रिस्ट बाइबलमा उहाँको बौरी उठ्ने कुराको बारेमा 100 वर्ष अगाडि भविष्यवाणी भएको छ। तपाईँले पुरानो नियममा हेर्न सक्नुहुन्छ भजन सङ्ग्रहमा येशूको पुनरुत्थानको बारेमा, उहाँ बौरी उठ्नुहुने, मृत्युबाट फेरि बौरी उठ्नुहुने, उहाँ मर्नु भएको थियो तर उहाँ जी उठ्नुभयो, यो सबै कुराको भविष्यवाणी भएको थियो। र उहाँ बाइबलमा हामी सुसमाचारमा पढ्छौँ उहाँ मृत्युमा बस्नु भएन, उहाँ बौरी उठ्नुभयो। अनि लुकाले प्रष्टसँग भनेको छ उहाँ बौरी उठ्नु भएपछि पनि 40 दिनसम्म संसारमा चेलाहरूको बिचमा सिकाउँदै बस्नुभयो, 500 भन्दा बढी मानिसहरूले उहाँलाई देखे। अनि त्यसपछि उहाँ आफ्नो बौरी उठेको शरीर लिएर स्वर्गमा जानुभयो, अनि हामीले त्यो कुरा देख्दछौँ प्रष्ट रूपमा। त्यसकारण उहाँ अचम्मको हुनुहुन्थ्यो यस हिसाबले कि उहाँ ऐतिहासिक रूपमा मृत्युबाट बौरी उठ्नु भएको थियो, अहिलेसम्म कोही मृत्युबाट बौरी उठेका छैनन्। त्यस बेलाको बाइबल जो यहुदी अथवा येशूको सुसमाचारमा विश्वास गर्नेहरू चेलाहरूले लेखेका प्रेरितहरूले लेखेको कुरा मात्रै होइन, त्यस बेलाको संसारिक हिसाबले सेक्युलर भन्छ इतिहासकारहरूले लेखेको इतिहासहरूमा येशूको चिहान रित्तो भएको कुरा, उहाँ बौरी उठ्नु भएको कुराको प्रशस्त प्रमाणहरू पाइन्छ। अनि उहाँलाई बेरेको त्यो कपडा अहिलेसम्म पनि छँदैछ, उहाँको चिहान अहिलेसम्म रित्तो छ, त्यो सबै कुराको गवाही हाम्रो बिचमा छ। अनि यसरी क्रिसमसको कुरा जो छ, उहाँ जुन कुराको लागि आउँछु भनेर भन्नुभएको थियो, उहाँको बारेमा प्रतिज्ञा भएको थियो, उहाँ आउनुभयो, यो सबै कुरा पुरा भयो, अनि उहाँ चाहिँ अचम्मको हुनुहुन्थ्यो भन्ने कुरा हामी त्यहाँ देख्दछौँ। दोस्रो सल्लाहकार, यसको बारेमा बाइबलमा धेरै कुराहरू पाउँछौँ कि उहाँले चाहिँ सही खालको कुरा दिन सक्नुहुन्छ, किनभने सबै विजडम के भन्छ ज्ञान बुद्धिको कुरा त्यसको खानी परमेश्वर हुनुहुन्छ, उहाँबाट मात्रै हामीले सही ज्ञान पाउँदछौँ। यसमा म धेरै समय बिताउन चाहन्न। शान्तिको राजकुमार के अरे शान्ति शक्तिशाली परमेश्वर येशु प्रभु शक्तिशाली परमेश्वर हुनुहुन्थ्यो, किनभने परमेश्वरको शक्ति कुनै पनि कुराभन्दा माथि, त्यो कुरा सबै येशु प्रभुको जीवनमा जे जे उहाँले गर्नुभयो त्यहाँ सबै कुरा हामी देख्यौँ। अनि अर्को कुरा अनन्तका पिता, अनि येशु प्रभु पितासँग पहिला पनि हुनुहुन्थ्यो। तपाईँले युहन्ना एक अध्यायको एकमा पढ्नुभयो भने, युहन्ना एक अध्यायको एक अध्यायमा पढ्नुभयो भने, एकको एकमा पढ्नुभयो भने, वचन सुरुमा आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर त्यहाँ लेखिएको कुरा हामी देख्दछौँ। त्यसकारणले येशु प्रभु सुरुमा नै परमेश्वरसँग हुनुहुन्थ्यो, उहाँ मानिसको रूपमा अवतार लिएर आउनुभयो, तर येशु प्रभुको सुरुवात कहिले पनि भएन, उहाँ परमेश्वरसँगै हुनुहुन्थ्यो। त्यसकारण उहाँ अनन्तको पिता हुनुहुन्छ, उहाँले नै भन्नुभएको छ मलाई पिता देखाइदेऊ भनेर फिलिपले भन्दाखेरि, युहन्ना 14 अध्यायमा, तिमीले मलाई देखिसकेको छ कसरी भन्छौ कि मलाई पिता देखाइदेऊ। त्यसकारणले उहाँको कुरा चाहिँ हामी प्रष्ट रूपमा जान्दछौँ। एकछिन है, के भयो यहाँनिर? तपाईँहरूको इन्टरनेट गयो क्या? सबैको छुट्या जस्तो छ नि, होइन? त्यसकारणले तपाईँलाई मैले दुईटा शब्दको कुरा गरेँ, होइन? अचम्म, अचम्मको अचम्मका हुनुहुन्थ्यो येशु प्रभु, अनि सल्लाहकार, शक्तिशाली परमेश्वर, अनि त्यसपछि अनन्तका पिता। अनि उहाँ साँच्ची नै पिता, परमेश्वर पिता उहाँमा, उहाँ पिता हुनुहुन्थ्यो, अनन्तका हुनुहुन्थ्यो, उहाँको सुरु कहिल्यै भएन, न नै अन्त हुन्छ। अनि त्यो कुरो हामी यहाँ देख्दछौँ। सबै कुरा कलसीमा पनि एक अध्यायमा र दुई अध्यायमा तपाईँले देख्नुहुन्छ कसरी सबै कुरा बनाउने येशु प्रभु नै हुनुहुन्छ, अदृश्य परमेश्वर, होइन? उहाँबाट सबै कुरा भयो, उहाँकै निम्ति भयो भनेर त्यहाँ देख्दछौँ। अनि अन्तिममा शान्तिका राजकुमार, अनि जुन 2000 वर्ष अगाडि संसारमा उहाँ आउनुभयो, शान्ति लिएर आउनुभयो। अघि मैले तपाईँलाई भनेको थिएँ, उहाँ आउँदाखेरि आशा, प्रेम, शान्ति र आनन्द लिएर आउनुभयो। जब मानिसहरूले उहाँमा विश्वास गरे, उनीहरू आफ्नो पापबाट छुटकारा पाएर आनन्द, उनीहरूमा आनन्द भयो, त्यो कुरा हामी देख्दछौँ। त्यसरी येशु प्रभुको पहिलो सुसमाचार, उहाँको नामको बारेमा हामीले हेऱ्यौँ। अर्को खण्ड चाहिँ न्यायको खण्ड, उहाँ दण्ड दिन आउनुभयो, न्याय गर्न आउनुभयो। अङ्ग्रेजीमा जजमेन्ट भन्छ, हि केम विथ जजमेन्ट। जजमेन्ट भनेको चाहिँ न्याय गर्ने, होइन, फैसला गर्ने, गलत र ठिक छुट्याइदिने, गलतलाई दण्ड दिने, यो न्याय गर्ने कुरा लिएर आउनुभयो। यो दोस्रो खण्ड तपाईँहरूलाई म भन्न चाहन्छु। अनि यहाँ त्यो त्यसको लागि चाहिँ क्रिसमस के हो भनेर दोस्रो खण्ड, पहिलो क्रिसमस चाहिँ येशु प्रभु संसारमा शान्तिको राजकुमार भएर, अघि तपाईँले जति पनि हेर्नुभयो, मानिसहरूको उद्धारको लागि, परमेश्वर र मानिसको बिचमा सम्बन्ध जोड्नलाई आउनुभयो। अर्को कुरो चाहिँ उहाँ न्याय गर्न आउनुभयो, होइन, जसले पाप गर्छ त्यसको न्याय गर्न, पाप गर्नेहरूलाई क्षमा दिन नै उहाँ क्रुसमा मर्नुभयो। अनि वास्तवमा यसको लागि चाहिँ अलिकति यो मर्कुसको सुसमाचारको सुरुमा हामी हेर्दछौँ, मर्कुसले चाहिँ यसरी लेख्दछ, जस्तो मत्ती लुका तपाईँले देख्नुहुन्छ कसरी येशु ख्रिस्ट गर्भ हुनुभयो पवित्र आत्माबाट, मरियम, यो सबै कुराहरू तपाईँले देख्नुहुन्छ, उहाँको जन्मको घटना, भेडा गोठाला, पूर्वका ज्ञानी ज्योतिषीहरू, यो सबै कुरा देख्नुहुन्छ। तर तपाईँले मर्कुसमा अर्कै किसिमले देख्नुहुन्छ, मर्कुसले एकको एकमा, अब यहाँनिर यो सुसमाचार लेख्ने मान्छेहरूको जुन कुरा छ नि, प्रेरितहरू भन्छन्, येशुका चेलाहरू, यिनीहरू सबै थियोलोजियनहरू थिए। थियोलोजियन भनेको चाहिँ यिनीहरू पुरानो नियममा सख्त थिए, पावल पनि पुरानो नियममा एकदम पण्डित थियो, सबै कुरो जान्थे, त्यसकारण यिनीहरू यो सबै पानी हुन्थ्यो यिनीहरूलाई, होइन? मर्कुस पनि त्यस्ता व्यक्ति थिए। उनले कसरी सुरु गर्छन्, परमेश्वरको पुत्र, एकको एकमा मर्कुसमा येशु ख्रिस्टको विषयमा सुसमाचारको सुरुवात यसरी गर्छन्, सुसमाचारको सुरुवात। अनि वास्तवमा उनले त्यो लेख्ने कुरा चाहिँ झनै झनै उत्पत्तिको एकको एकमा जो भनेछ आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो यहीसँग मिल्छ। सुरुमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो त्यहीसँग ठ्याक्कै मिल्ने किसिमले होइन। त्यस कारणले यहाँनिर थुप्रै कुरा तपाईँले देख्नुहुन्छ यो एकको एकमा तपाईँले हेर्नुभयो भने सुरुमा के अरे परमेश्वरको पुत्र येशु ख्रिस्टको विषयमा सुसमाचारको सुरुवात अनि सुसमाचार शब्द जो भन्छ नि सुसमाचार शब्द खुसीको खबर गस्पल भन्छ अङ्ग्रेजीमा यो सधैँ चलिराखेको शब्द हो। तर जब यी सुसमाचार येशुको जन्म हुँदाखेरि सुरु भयो होइन लुका 2:10 के छ भेडा गोठालाहरूले म अचम्म न डराओ किनभने म अचम्मको सुसमाचार सुनाउँछु त्यहाँनिर सुसमाचारको शब्द प्रयोग हुन्छ। अनि यो सुसमाचार येशुको जन्म जो सुसमाचार शुभ सन्देश लिएर उहाँ आउनुभयो उहाँको जन्म चाहिँ मानिसहरूको निम्ति एउटा सुसमाचार हो। यो समाचारले मानिसहरूको उद्धार गर्दछ उहाँमा विश्वास गरेर पापमा रहनु पर्दैन पापको दण्डबाट छुटकारा पाउँछन्। किनभने वास्तवमा बाइबलमा तपाईँ र मैले खालि प्रेम र येशुको बारेमा होइन पापको बारेमा पनि बुझ्नुपर्छ। अनि कतिचोटि हामी क्रिस्चियन भएर हामीहरूको दृष्टिकोण पापको बारेमा एकदम छोटकरी छ एकदम अङ्ग्रेजीमा सुपरफिसियल भन्छ स्यालो भन्छ एकदम बोक्रे के भन्छ त्यसलाई एकदम माथि माथि मात्रै त्यसको गहिराई छैन। अनि हामीलाई यो वचन सुन्दाखेरि यो क्रिसमस मनाउँदाखेरि परमेश्वरको वचन र उहाँको आज्ञा र यो सुसमाचार सम्बन्धी गहिराई आउन सकोस् यो तपाईँ र मेरो लागि आशिष हो फाइदा हो यो कसैलाई होइन। मैले प्रभुको सुसमाचारलाई गहिराईमा उहाँको उद्धारलाई गहिराईमा बुझेर पापलाई त्याग्न सकेँ भने साँच्ची नै म परमेश्वरको छोराछोरी र उहाँको महिमा गर्ने व्यक्ति मेरो जीवनमा उहाँले दिने शान्ति आनन्द अनि उहाँको उहाँमा हुने आशा पूर्ण हुन्छ एक दिन उहाँसँग हामी हुन्छौँ। तर तपाईँलाई थाहा छ ख्रिस्टमा विश्वास गरे भनेर अभिनय मात्रै गर्ने खालि बनावटी किसिमले जिउने भित्रभित्र अर्कै जीवन भित्रभित्र पापकर्महरू गर्ने बाइबलमा त्यसको बारेमा प्रशस्त छ। त्यस कारणले यस्ता दिनहरूमा जब क्रिसमस मनाउँदै गर्छौँ तपाईँ र मलाई ध्यान होस् कि पाप कति भयानक छ तपाईँ र मेरो जीवनमा सजिलै पसिरा हुन्छ किनभने यो पहिल्यैदेखिको आदर संसारले हामीलाई संसारको अभिलाषा आफ्नै स्वार्थी अभिलाषा आफैलाई संसारमा भोगविलासमा जिउनको लागि हुने कुराहरू नाम पैसा यस्तो कुराहरूको ध्यान दिँदछ प्रियहरू तपाईँ र मैले विचार गर्नुपर्छ सुसमाचार हामीलाई पापबाट छुटकारा दिने हो। तपाईँ र मलाई पापले अझै पनि कमाएर बनाइरहेछ भने सुसमाचारले काम गरिसकेका छैन त्यही कारण हामीले सुन्नु पर्यो। अनि यहाँनिर मर्कुसले लेख्दछ सुसमाचार सुसमाचार शब्द तपाईँलाई मैले सुरुमै भने त्यतिखेर यसु संसारमा जन्मिनुभन्दा अगाडि अथवा भविष्यवक्ताले सुसमाचारको बारेमा अर्को ठाउँमा भनेको छ। तपाईँले यसैया 52:7 हेर्नुभयो भने सुसमाचार प्रचार गर्नेका पाउ डाँडाहरू हुँदो कति सुन्दर छन् जसले शान्तिको घोषणा गर्दछन् जसले शुभ समाचार ल्याउँछन् जसले उद्धारको घोषणा गर्दछन् जसले सियोनलाई भन्छन् तेरा परमेश्वरले राज्य गर्नुहुन्छ। यो फेरि पनि येशु जन्मिनुभन्दा 740 करिब अगाडि लेखिएको सुसमाचार यो शब्द थियो ग्रिकमा तर गस्पोल हिब्रूमा अथवा ग्रिकमा तर येशु प्रभुको जन्मको खबर किनभने अहिले गस्पोल भन्ने सबै मान्छेले बुझ्छ कि यो येशुको बारेमा हो अहिले सुसमाचार भन्ने बित्तिकै सबैले बुझ्छ यो येशुको बारेमा येशुले येशुको बारेमा मात्रै होइन परमेश्वरको प्रेम येशुद्वारा संसारको मानिसहरू पापबाट बचाउनलाई जो गर्नुभयो जसको लागि संसारमा आउनुभयो त्यसको जुनसुकै कुरा हामीले बुझ्नुपर्छ त्यसलाई कसरी हामीले आफ्नो जीवनमा प्राप्त गर्ने यो कुरालाई सुसमाचार भनिन्छ। त्यस कारणले यो सुसमाचारको कुरा एकदमै महत्त्वपूर्ण छ सुसमाचारको कुरा एकदमै महत्त्वपूर्ण छ सुसमाचार शुभ समाचारको आगमन। त्यस कारणले येशु प्रभु संसारमा आउँदाखेरि तिनटा कुरा हामी क्रिसमसले ल्याएको, जब क्रिसमस संसारमा आयो यो तिनटा कुरा देख्दछौँ। पहिलो कुरा चाहिँ सुसमाचारको आगमन। सुसमाचार शब्द हामीले हेऱ्यौँ, तपाईँलाई मैले अघि नै ख्रिस भनेको कुरा, ख्रिसको बारेमा, ख्रिस शब्दको बारेमा अलिकति कुरा भने, वास्तवमा येशु ख्रिस्ट भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। येशु ख्रिस्ट, येशुको मतलब यहाँ मर्कुसमा उसले के भन्छ, पुत्र। येशु ख्रिस्ट, उहाँ त परमेश्वरको पुत्र, परमेश्वरै हुनुहुन्छ। येशु भनेको चाहिँ यहुदीमा यहोशु अथवा जेहोबा, येशुको मतलब चाहिँ जेहोबा स्याल्वेसन, के भन्छ त्यसलाई, यह के भन्छ, परमेश्वरको उद्धार, जेहोबाको उद्धार, यहोए भन्छ, यहोएको उद्धार भनेर त्यो शब्द बुझिन्छ, होइन। जसुआ, यस यहोशु भन्ने शब्द चाहिँ जसुआ अथवा यहोशु, यो येशु, जिजस अङ्ग्रेजीमा भन्छ, हामी नेपालीमा येशु भन्छौँ, येशुहा भन्छ ग्रिकमा। येशु भनेको चाहिँ मुक्तिदाता, अथवा अर्को शब्दमा चाहिँ लोर्ड स्याल्वेसन, लोर्ड इज स्याल्वेसन, होइन, यहोवाको मुक्ति भनेर त्यो शब्द हुन्छ। येशुको मतलब नै जेहोवा भनेको चाहिँ परमेश्वरको उद्धार, मुक्ति भन्ने अर्थ यो लाग्छ। हामीले मुक्तिदाता भनेर भन्ने गर्छौँ, येशुको मतलब चाहिँ मुक्तिदाता, तर त्यो मुक्तिदाता चाहिँ परमेश्वर, यहोवा। यहोवा भनेको सर्वश्रेष्ठ परमेश्वर, येशु यहोवा हुनुहुन्छ। येशुद्वारा आउने मुक्ति भन्ने अर्थ यहाँ लाग्छ। अर्को ख्रिस्टको शब्दको अर्थ के हुन्छ, ख्रिस्ट चाहिँ यो जस्तो हुन्छ नि, मेरो नामको पछाडि खड्का, अर्कोको नामको पछाडि पाण्डे, यो येशु ख्रिस्ट त्यस्तो होइन। ख्रिस्टको मतलब चाहिँ परमेश्वरबाट अभिषिक्त भन्ने हुन्छ। अनि त्यो ख्रिस्टको मतलब उहाँ चाहिँ अभिषेक पाएको हुनुहुन्छ, होइन। ग्रिकमा ख्रिस्टको अर्थ चाहिँ अभिषेक भएको भन्ने अर्थ लाग्छ। ख्रिस्ट शब्दको मतलब अभिषिक्त, परमेश्वरको अभिषिक्त व्यक्ति, परमेश्वरबाट अभिषेक भएको व्यक्ति भन्ने अर्थ लाग्छ। खासमा ऊ बेलामा यो अनोइन्टेड भन्ने अङ्ग्रेजी शब्द हो। वास्तवमा पुरानो नियममा भविष्यवक्ताहरू, राजाहरू, यो न्यायकर्ताहरू, यिनीहरू सबै अभिषिक्त हुन्थे। तर येशु ख्रिस्ट जो अभिषिक्त हुनुहुन्छ, उहाँ यो भिन्नै खाले अभिषिक्त, उहाँ चाहिँ परमेश्वरै हुनुहुन्थ्यो। अनि त्यो येशु ख्रिस्ट भनेको चाहिँ उहाँ चाहिँ मुक्तिदाता, अभिषिक्त व्यक्ति हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। पुरानो नियममा भविष्यवक्ता, राजाहरूको पनि यस्तो अभिषिक्त भन्ने हुन्थ्यो, तर येशु प्रभु जो अभिषिक्त ख्रिस्ट हुनुहुन्छ, यो एकदमै महत्त्वपूर्ण कुरा छ। अनि मर्कुसले येशु ख्रिस्टको सुसमाचारको सुरुवात एउटा अभिषिक्त व्यक्ति, परमेश्वरको उद्धार भन्ने कुरा चाहिँ यहाँ थप्दछ। अभिषिक्त व्यक्ति, परमेश्वरको उद्धार लिएर उहाँको विषयमै यो सुसमाचार। त्यस कारण तपाईँ र मैले सुसमाचार सुन्ने र विश्वास गर्ने, कतिचोटि मैले सोधेको छु सुसमाचार के हो भने, मानिसहरूलाई सुनाउने कुरा भन्ठान्छ। सुसमाचार भनेको त हामीले सुन्ने कुरा पनि हो, हामीले मान्ने कुरा पनि हो, हामीले विश्वास गर्ने कुरा पनि हो। सुसमाचार येशु प्रभुको बारेमा हो, हामीले बुझ्नुपर्छ। नयाँ विश्वास नगरिसकेका मान्छेहरूलाई मात्रै सुसमाचार होइन, हामी क्रिस्चियनहरूलाई सुसमाचार दिनदिनै त्यो बाटोमा हिँड्नुपर्छ, त्यसमा विश्वास गर्नुपर्छ र अरूलाई सुनाउनुपर्छ। त्यस कारण यो सुसमाचारको कुरा मर्कुसले यसरी सुरु गर्छन्, होइन। मर्कुसले सुरुकै वाक्य प्रयोग गरेर जसरी प्रष्ट रूपमा यो सुसमाचारको बारेमा भन्छन्, अनि जसरी बाइबलको सुरुमा उत्पत्ति भनेर सुरु हुन्छ, परमेश्वरले सुरुमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो, त्यही किसिमले परमेश्वरको पुत्रको सुसमाचारको सुरुवात भनेर यसरी मर्कुसले लेख्दछन्। वास्तवमा मर्कुसले लेखेको कुराहरू प्रष्टसँग हेऱ्यो भनेदेखि हामीले प्रष्ट बुझ्दछौँ कि परमेश्वरको योजना येशु प्रभुले कसरी पुरा गर्नुभयो, उहाँ को बारेमा जुन प्रतिज्ञा भएको थियो त्यो कसरी प्रमाणित भयो, येशु को हुनुहुन्छ भन्ने कुरा प्रष्ट मर्कुसको सुसमाचारमा। त्यसो त चारवटै सुसमाचारमा हामीले येशु ख्रिस्टको बारेमा प्रष्ट बुझ्दछौँ, उहाँको सुसमाचार उद्धारको बारेमा। त्यसकारणले यो ख्रिसमस के हो भनेर बुझ्ने कुरामा चाहिँ चारवटै सुसमाचार हामीले राम्रोसँग के भनेको छ येशुको बारेमा भनेर बुझ्नुपर्छ। येशु परमेश्वरको आफ्नै पुत्र हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ, होइन क्रिसमसको कुरा चाहिँ परमेश्वर संसारमा मानिसको उद्धारको लागि आउनु भएको सुसमाचारको सुरुवातको कथा हो। कथा भन्यो भने चाहिँ नेपालीमा चाहिँ अलिक अर्थ लाग्दैन होइन, कथा भन्ने बित्तिकै मान्छेले मनगिन्ती त्यो कुरा भन्नु पर्यो होइन। यहाँ भएको छ जस्तो जसको कारण सबै कुरा येशूको बलिदानद्वारा उहाँले बदल्नु भएको छ। जब क्रिसमसमा येशू जन्मनु भयो 2000 वर्ष अघि, त्यसपछि इतिहास बदलियो, सबै कुरा बदलियो, मानिसहरूको आशा बदलियो, दिशा बदलियो, मानिसहरूको जीवन बदलियो, किनभने येशू संसारमा परमेश्वरको शक्ति लिएर आउनुभयो, परमेश्वरको कुराहरू मानिसलाई प्रकट गर्न आउनुभयो। जबसम्म येशू संसारमा आउनु भएको थिएन मानिसहरूले वास्तवमा परमेश्वरको आवाज बुझ्न सक्दैन थिए, परमेश्वरको कुरा सुन्न सक्दैन थिए, परमेश्वरलाई चिन्न सक्दैन थिए, तर येशू प्रभु परमेश्वरलाई प्रकट गर्न आउनुभयो होइन। क्रिसमसको मुख्य सुरुवात सुसमाचारको सुरुवातको निम्ति उहाँले आउनुभयो होइन। अनि क्रिसमस के हो भन्दाखेरि चाहिँ मानिसको जीवन परिवर्तन गर्ने कुरा हो। क्रिसमसमा संसारमा सुसमाचार आयो, हामीले यहाँनिर अघि तिनवटा कुरा हेरिराखेको थियौँ। क्रिसमसमा सुसमाचारको आगमन, क्रिसमसमा सुसमाचारको आगमन। अब क्रिसमसमा के भयो त भन्दाखेरि एउटा चाहिँ येशु ख्रिस्ट संसारको उद्धारको लागि आउनु भएर उहाँले मानिसहरूको पापको लागि बलिदान हुनु भएर मानिसहरूको उद्धारको अब स्वर्ग परमेश्वरसँग सम्बन्ध गर्नलाई परमेश्वरसँग मिलापमा आउनलाई ढोका खोल्नु भयो, मानिसहरूको पापको लागि बलिदान भएर मानिसले परमेश्वरको मिलापमा ल्याउनलाई माध्यम बन्नुभयो, एउटा कुरा चाहिँ त्यो भयो। दोस्रो कुरा चाहिँ येशू संसारमा न्याय लिएर आउनुभयो, येशूले संसारमा न्याय गर्नुभयो। वास्तवमा सुसमाचार लेख्ने व्यक्तिहरूले न्यायको कुराहरू पनि लेखेका छन् होइन। न्याय येशू प्रभुले अघि सुरुमा मैले भनेको थिएँ कतिचोटि येशू प्रभुले गरेको कुराहरूमा हामीले पहिलाकै क्रिसमस पहिलो क्रिसमसले चाहिँ येशूको पहिलो आगमन भन्यो भनेदेखि त्यो क्रिसमस नै परमेश्वरले मानिसहरूको निम्ति गर्नुभएको कुराको सुसमाचारको पूर्णता त्यसमा छैन। दोस्रो कुरा हामी अघि हेरेका थियौँ यसैया 9 अध्यायको 7 पदमा हेरेका थियौँ उहाँको राज्य उहाँको दोस्रो आगमनको कुरा जुन चाहिँ उहाँ न्याय गर्न आउनुहुन्छ। बाइबलमा सुरुमा परमेश्वरले पृथ्वी सृजन भयो, बाइबलको कुरा हेर्दाखेरि तपाईँलाई उहाँको न्यायको कुरा हेर्दाखेरि बाइबलमा पुरानो नियममा अघि सुरुमा हामीले अलिकति भनेको थियो जब परमेश्वरले पृथ्वी सृष्टि गर्नुभयो मानिस सृष्टि गर्नुभयो सबै कुरा सुन्दर थिए सबै परमेश्वरले राम्रो भन्नुभयो सबै छ, जब मान्छेले पाप गर्यो त्यसपछि समस्या आयो, त्यसपछि समस्या समाधानको लागि परमेश्वरले मसद्वारा 10 आज्ञा दिनुभयो अनि जसले यो 10 आज्ञा पालन गर्छ ऊ चाहिँ शुद्ध हुन्छ भन्ने कुरा थियो, तर कसैले 10 आज्ञा पालन गर्न सकेन। सबै इजरायलीहरू सबै मानिसहरू परमेश्वरको आज्ञा पालन गर्ने कुरामा असफल भए होइन, असफल भए अनि मान्छेमा मृत्यु व्याप्त भयो, मान्छे परमेश्वरको सम्बन्धमा आउन सकेन किनभने परमेश्वरको आज्ञाको विपरीत मानिसहरूले गरिरह्यो, परमेश्वरको संगतिमा कोही पनि आउन सकेन, परमेश्वरको विरुद्ध मानिसहरूले पाप गरिरह्यो। त्यसपछि बाइबलमा त्यसपछि विभिन्न भविष्यवक्ताको पुस्तकहरूमा हामीले हेर्दछौँ कसरी परमेश्वरले मानिसहरूको उद्धारको लागि येशू प्रभु मुक्तिदाता उद्धारकर्ताको प्रतिज्ञा गर्नुभयो, भविष्यवाणी बोल्नुभयो, जुन चाहिँ अघि भर्खरै हामीले पढिराखेका थियौँ यसैयाको पुस्तकमा, त्यस्तै अरू भविष्यवक्ताहरूको पुस्तकमा मानिसहरू आशा गर्दै थिए अनि अचानक अब हामीले मलाकीको पुस्तक अन्तिम पुस्तक बाइबलमा हेऱ्यो भनेदेखि मर्कुस 1:2-3 तपाईँले पढ्नुभयो भने यहाँनिर मैले न्यायको कुरा गर्दैछु होइन। क्रिसमसले चाहिँ परमेश्वरको के अरे न्यायको फैसला गर्ने व्यक्ति पनि आउनुभयो, एउटा न्यायकर्ता आउनुभयो, न्याय पनि आयो। मान्छे आफ्नो मनपरी गरेर जिउन सक्दैन, यो दोस्रो पोइन्ट क्रिसमसको हो, मैले तपाईँलाई सम्झाउन खोजिराखेको कुरा। यहाँनिर मर्कुसले के भन्दछ भनेदेखि मर्कुस 1:2-3 पदमा पुरानो नियमको कुरा उसले यहाँनिर भन्दछ। अघि नै मैले सुरुमै भने सबै बाइबलमा यो सुसमाचार लेख्नेहरू पुरानो नियममा पोख्त थिए, उनीहरू थियोलोजियन थिए, होइन? यसै कारण अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ, म मेरो दूतलाई तिम्रो अघि अघि पठाउने छु जसले तिम्रो बाटो तयार पार्नेछ। उजाड स्थानमा कराइरहनेको एउटा आवाज, प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सिधा बनाऊ। यो मार्ग तयार र बाटो सिधा मानिसहरूलाई आफ्नो पापबाट अब परमेश्वरतिर फर्किने, परमेश्वरको व्यवस्थालाई, उहाँको आज्ञालाई मान्ने, परमेश्वरलाई विश्वास गर्ने यो बाटोमा, यसरी यो आवाजको कुरा गर्दाखेरि चाहिँ हामीले यसैयामा 40 अध्यायमा पनि देख्छौँ। अनि सुसमाचार यो चाहिँ यसैया 40 अध्यायको कुरा चाहिँ मर्कुसले यहाँ भन्दछन्, होइन? यो म मेरो दूतलाई तिम्रो निम्ति अघि अघि पठाउने छु, यो चाहिँ बप्तिस्मा दिने युहन्नाको बारेमा यहाँ भनिएको छ, होइन? त्यस कारणले अब यहाँ न्याय कहाँबाट आउँछ? तपाईँलाई मैले भने दुईटा कुरा, पहिलो कुरा चाहिँ उहाँ उद्धार गर्न आउनुभयो, त्यो सुसमाचार मुक्तिको लागि, बलिदानको लागि आउनुभयो। दोस्रो कुरा चाहिँ उहाँको न्याय, दोस्रो आगमन, होइन? दोस्रो आगमन, उहाँले गरेको कुरामा विश्वास गरेर उहाँलाई प्रभु स्वीकार्ने व्यक्तिहरूलाई बचाउन आउनुहुन्छ, होइन, लिन आउनुहुन्छ। तर जसले उहाँको कुरालाई इन्कार गर्छ अथवा विश्वास गर्छु भन्छ तर भित्र गर्दैन, आफ्नो जीवनद्वारा इन्कार गर्छ, त्यस्ता मान्छेहरूको न्याय हुन्छ। त्यसकारण जहिले पनि हामीलाई क्रिसमसको बारेमा सोद्धाखेरि हामी के तयार छौँ, किनभने येशु प्रभु 2000 वर्ष अगाडि आउँदाखेरि धेरैजना तयार थिएनन्, हामीलाई थाहा छ। उहाँको बारेमा यत्रो धेरै लेखिएको थियो, सबै यहुदीहरूलाई थाहा थियो। अघि हामीले हेऱ्यौँ कसरी सामरी स्त्रीलाईसम्म थाहा थियो, तर यहुदीहरूले उहाँलाई स्वीकार गरेनन् र क्रुसमा टाँगे। यहुदीहरू त्यही बाइबलको धर्म सुरक्षा गरिराखेका छौँ भन्नेमा परेका थिए। त्यस कारण जहिले पनि हामीले यी कुराहरूबाट सिक्नुपर्छ। कतै हामी पनि यस्तै खालको यहुदी जस्तै झुकिराखेका त छैनौँ, होइन? होला, हामीलाई नाम मनपर्छ, पद मनपर्छ, पैसा मनपर्छ, अरूको अगाडि पपुलर हुनु मनपर्छ, तर हामीलाई शैतानको स्वभाव पो आएको छ कि अरूलाई बिगार्न भित्रभित्रै कुरा, आफ्नो सफलताको लागि भित्रभित्रै योजना। यहाँसम्म कि तपाईँलाई म भन्छु, मण्डलीकै वृद्धि गर्ने कुरामा नि भित्रभित्र गलत योजना बनाउने परमेश्वरको मान्छे हुँदैन, एकदम ध्यान दिनुपर्छ। त्यसैले परमेश्वरको न्याय त्यो मानिसकोमा आउँछ भन्ने कुरा हामी देख्दछौँ। त्यस कारणले तपाईँलाई उत्पत्ति 15:3-15 येशुको बारेमा गरेको भविष्यवाणीको बारेमा मैले अघि नै भनिसकेँ। मर्कुस 1:2 हामी के देख्दछौँ, यसैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु जसले तिम्रो मार्ग तयार पार्नेछ। मेरो दूतलाई अघि अघि पठाउँछु जसले मार्ग तयार पार्नेछ। यो चाहिँ दूत चाहिँ हामीले अघि नै भन्यो, तपाईँले यो मर्कुसको अलि तल गएर हेऱ्यो भनेदेखि उहाँ चाहिँ बप्तिस्मा दिने युहन्ना, अनि युहन्नाको सुसमाचारमा पनि त्यो प्रष्टै लेखेको हामी देख्दछौँ। अनि यसैयामा त्यसको बारेमा कहाँ लेखेको छ भन्दाखेरि यसैया 40:3 एउटा आवाज सुनिन्छ, उजाड स्थानमा परमप्रभुको निम्ति एउटा बाटो तयार पार, मरुभूमिमा हाम्रो परमेश्वरको निम्ति एउटा बाटो सिधा पार। यो कुरो चाहिँ एउटा आवाज सुनिन्छ, त्यो चाहिँ बप्तिस्मा दिने युहन्नाको बारेमा यहाँ भनिएको छ। त्यस कारणले हामी क्रिसमस एउटा रमाइलोको रूपमा, मैले अघि सुरुमा तपाईँलाई भनिसकेँ, संसारभरि नै क्रिसमस मनाउँछन्, ए यहाँ हाम्रो बाहिर गयो भने यहाँ अमेरिकामा हाम्रो सिटीमा पनि कहीँ बाजा बजाएको छ, कहीँ पुरै घर, कहीँ रुखै रुख, सबै बत्ती बालेको छ, सब छुट्टै खालको छ। अनि कति सबैले, सबै हिन्दूहरूले नि क्रिसमस ट्री राख्छ, तर कतिले थाहा छ यसको रियल अर्थ? रियल अर्थ पापबाट छुटकारा, सानो पनि पाप रहन सक्दैन। प्रियहरू, जो ख्रिस्टलाई ग्रहण गर्छन् उनीहरू पापबाट छुटकारा पाएर परमेश्वरको छोराछोरी हुन्छन्। यो कुरो हामी नभुलौँ। त्यसकारण हाम्रो जीवनमा कहिले पनि सानो सानो लोभ, सानो सानो पाप, सानो सानो गलत, सानो सानो घमण्ड, सानो सानो एकअर्काप्रतिको मुटापको कुराहरू रहनु हुँदैन। घर घरमा बत्ती बाल्ने, तर उहाँलाई प्रभु स्वीकार्नेहरूको निम्ति का हृदयमा उहाँलाई ग्रहण गर्ने र उहाँको वचन अनुसार पवित्रतामा जिउने सत्यतामा जिउने व्यक्तिहरूको लागि मात्रै क्रिसमसको सही अर्थ छ। अनि पाप गर्नु नछोड्ने खराबीमै लागिराख्ने, यद्यपि कतिजना मान्छेहरू मैले देखेको छु उनीहरू ठुल्ठुला सुसमाचारका काम गर्छन्, उनीहरू यति ठुल्ठुलो मिसन चलाउँछन्, कहिलेकाहीँ पछि उनीहरूको जीवन यस्ता मान्छेहरूको नाम म लिन्न, हामीले कति ठुलो मान्छे मानिराखेको मान्छे, कति उनीहरूको वचन सुनिराखेको मान्छे, अचानक पछि थाहा हुन्छ कि उसको जीवन चाहिँ गैमल थियो। थाहा छ त्यस्तो मान्छे परमेश्वरको दण्डमा पर्छ, त्यो न्याय पनि येशु प्रभु लिएर आउनुभयो। त्यस तपाईँ र म जस्तो सुकै हुँ, हामीलाई चाहिने पैसा नाम सबै परमेश्वरले दिनुहुन्छ, हामीले अर्को कुरा गरेर खोज्नु हुँदैन, जति सके छिटो हामीले आफ्नो बाटो सिधा बनाउनुपर्छ, पाप त्याग्नुपर्छ, हामीले पवित्रताको जीवन जिउनुपर्छ। क्रिसमसको सही अर्थ त्यही हो। त्यसैले क्रिसमसमा न्याय पनि संसारमा आएको छ, येशूको आगमन एउटा असल कुरा हो तर त्यसले न्याय पनि लिएर आएको छ, जसले गर्दा हामी परमेश्वरको सम्बन्धमा रहिरहन सक्छौँ, किनभने परमेश्वर पवित्र हुनुहुन्छ। हामीले हिब्रूमा हेरेको थियौँ पवित्र परमेश्वर पवित्र हुनुहुन्छ, पवित्रता बिना कसैले परमेश्वरको सम्बन्धमा आउन सक्दैन। प्रियहरू, हाम्रो जीवन पवित्र बनाउने येशु हुनुहुन्छ, हामीले सबै कुरो उहाँको हातमा सुम्पिनुपर्छ। येशूलाई स्वीकार गर्न सबै त्यतिखेरका मान्छे तत्पर थिएनन्, आजका मान्छेहरू पनि तत्पर छैनन्। हामी कतिजनालाई के लाग्छ भने जस्तो सुकै जीवन जे पनि ठिकै छ। मेरो कतिजना साथीहरू छन्, इष्टमित्रहरू छन्, अहिलेसम्म ख्रिस्टलाई प्रभु मान्न सकेका छैन, मलाई उनीहरूको लागि चिन्ता छ, म प्रार्थना गर्छु, बोझ छ, किनभने येशूलाई जबसम्म पछ्याउँदैनन् पुरै हृदयले, उनीहरूको अन्त चाहिँ राम्रो छैन। परमेश्वरको न्याय छ, येशूको न्याय छ, त्यो न्याय लिएर उहाँ आउनु भएको छ। आफ्नै स्वार्थमा हुने क्रिस्चियनहरू पनि न्यायमा पर्छन्। येशूको बाटो हिँड्न हामी तयार हुनुपर्छ। येशू प्रभु जब आउनुभयो उहाँले प्रचार गर्नुभयो, अचम्मको कार्यहरू गर्नुभयो, सबैले आनन्द साथ उहाँलाई माने, तर कतिले उहाँलाई इन्कार गरे, उहाँलाई क्रुसमा टाने। यसै प्रकारले मानिसहरू यो December 25 भोलि तपाईँहरूको क्रिसमस मनाउँछन्, धेरै जस्तो मानिसहरूले मनाइराखेका छन्, तर येशूको मार्गमा उहाँलाई प्रभु मानेर टोटल इमान्दार जीवन, पवित्रताको जीवन, एउटा पनि गलत काम नगरेर, बनावटी कुरा नगरेर, प्रियहरू जबसम्म हामी त्यसरी हिँड्न तयार हुँदैनौँ, भित्रभित्रै हामी कुहिराखेका हुन्छौँ, हामीसँग खास प्रभुसँग सम्बन्ध हुँदैन, अनि अरूले देख्दाखेरि हामी ठिक जीवन जिइराखेका हुन्छौँ तर वास्तविकतामा हामीमा जीवन हुँदैन। अनि कतिचोटि मानिसहरू उहाँको विरुद्धकै काम गरिराखेका हुन्छन्, कतिचोटि सायद उनीहरू आफ्नो आदत, पुरानो जीवनको आदत अहिले पनि छ, अनि उनीहरूको कोही मनपर्ने मान्छे छन्, कोही मन नपर्ने मान्छे छन्, सबैभन्दा उनीहरू अरूलाई दाँजेर आफू चाहिँ सबभन्दा राम्रो हुने प्रयासमा छन्। प्रियहरू, तपाईँले जबसम्म येशूमा यो सबै कुरा बिछ्याउनुहुन्न, सबै कुरा त्याग्नुहुन्न, संसारको अभिलाषा त्याग्नुहुन्न, प्रियहरू आँखाको अभिलाषा, जीवनको सेखी जबसम्म हामीमा रहन्छ, यो क्रिसमसले हामीलाई केही फाइदा दिन सक्दैन। येशूको सुसमाचार यो सबै कुरा त्याग्ने सुसमाचार हो, होइन भनेदेखि उहाँ न्याय लिएर आउनुहुन्छ, उहाँको न्याय पक्का छ। मानिसहरूले येशूलाई क्रुसमा टाँगे तर उहाँ बौरी उठ्नुभयो, वास्तवमा उहाँ क्रुसमा मर्नु भएको। तपाईँ र मलाई यही पाप जो परमेश्वरबाट टाढा राख्छ त्यसबाट स्वतन्त्र गरेर सधैँको लागि परमेश्वरको आशा, आनन्द, शान्तिमा ल्याउन उहाँले गर्नुभएको हो। सुरुमा येशूको आगमन त्यसैको लागि भयो, हाम्रो उद्धारको बाटो उहाँले तयार पार्नुभयो, संसारको उद्धार गर्नलाई उहाँ आउनुभयो, उहाँले उद्धारको काम गर्नुभयो। त्यो बेलामा नै हामीले केही उहाँको जीवनबाट न्यायको कुरा देख्यौँ, उहाँले न्याय पनि लिएर आउनुभयो। वास्तवमा क्रिसमसमा खालि प्रेम, शान्ति, खालि आनन्द, रमाइलो मात्रै होइन, गलत काम र पाप गर्नेको न्यायको कुरा पनि त्यहाँनिर देख्दछ। सुसमाचारको पूर्णतामा न्याय पनि छ, न्यायले मान्छेमा दण्ड ल्याउँदछ, पाप, गलत कुराहरू, खराबीको न्याय हुँदछ, अनि त्यो कुरो सानो होइन। येशू जहाँ जहाँ जानुभयो पापको विरोध गर्नुभयो, तपाईँले येशूको जीवनको कुरा हेर्नुभयो भने त्यही देख्नुहुन्छ। जहाँ जहाँ उहाँ जानुभयो उहाँले पापको विरोध गर्नुभयो। उहाँ मन्दिर जानुहुँदा जेरुसलेममा तपाईँलाई थाहा छ होइन, उहाँले त्यहाँ मेरो परमेश्वरको पिताको घर व्यापारीहरूको बखेडा बनायो भनेर चोरहरूको बखेडा भन्नुभयो क्या होइन, त्यसरी उहाँले भन्नुभएको छ। तपाईँलाई अर्को एउटा पद म पढ्न चाहन्छु, मलाकी 3:1, यहाँनिर दण्डको बारेमा मलाकीको पुस्तक जो चाहिँ अन्तिम पुस्तक, अनि वास्तवमा मलाकीको पुस्तक चाहिँ अलिकति खराब खालको हो, एकदमै दुःख दि त्यो पढेर दुःख लाग्छ, किनभने त्यहाँ परमेश्वरको दण्डको बारेमा कुरा गरेको छ, अनि त्यो बाइबलमा पुरानो नियमको अन्तिम पुस्तक हो। अनि यहाँनिर 3:1 के छ, सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ, मेरो बाटो तयार पार्न म आउनु अघि म आफ्नो दूत पठाउने छु, तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछन्, तिनीहरूले पर्खेका दूत आउनेछन् र मेरो कारण घोषणा गर्नेछन्। यहाँ मन्दिरमा येशु प्रभु आउने कुरा मलाकी 3:1 लेखिएको छ, अनि नभन्दै जेरुसलेममा मन्दिरमा येशु प्रभु जानुभयो, त्यो मन्दिरलाई सफा गर्न उहाँले कोसिस गर्नुभयो, अनि त्यहाँ परमेश्वरको भवनमा परमेश्वरको आराधना स्तुति गर्न योग्य बनाउन उहाँले कोसिस गर्नुभयो, अनि वास्तवमा त्यो कुरो यहाँ लेखिएको छ। मलाकी 3:5 के छ, सर्वशक्तिमान परम प्रभु यसो भन्नु छ, म न्याय गर्न तिमीहरूका आउने छु, आउन साथ म मन्त्र तन्त्र गर्नेहरू, व्यभिचारीहरू, झुट्टा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्याला ठै गर्नेहरू, विधवाहरू, टुराहरू र विदेशीहरूलाई अत्याचार गर्ने, या विदेशी भनेको चाहिँ अपरिचित व्यक्तिहरू होइन, मेरो आदर गर्नेहरू सबैजनाका विरुद्धमा, आदर नगर्नेहरू सबैजनाको विरुद्धमा साक्ष्य दिनेछु। अनि यहाँ यो कुरो हामी देख्दछौँ। तपाईँलाई म दुई पद, मलाकी 3:2 पढ्छु, उहाँ आउनुभएको दिनमा को टिक्न सक्ला, परमेश्वरको न्यायको कुरा होइन, उहाँ आउनुभएको दिनमा को टिक्न सक्ला, उहाँ देखा पर्नु हुँदा को बाँच्न सक्ला, उहाँ कडा साबुन वा सुन खार्ने आगो जस्तो हुनुहुन्छ। कडा साबुन भनेको चाहिँ तपाईँलाई थाहा छ, कडा साबुनले सबै किसिमको दागलाई त्यो के भन्छ त्यसलाई, त्यो सबै त्यो त्यसलाई चाहिँ पुरा सेतो बनाइदिन्छ, अथवा सुन खार्ने भनेको थाहा छ, सुनले लाई तपाईँले आगोमा हाल्नुहुन्छ त आगोले बलेपछि सुन बाहेक सब जल्छ। उहाँले न्याय त्यसरी गर्नुहुन्छ, पाप त्यसरी उहाँबाट हट्नुपर्छ। त्यस कारणले यो क्रिसमसको कुरा गर्दा परमेश्वरको न्यायको कुरा कहिले पनि छुटिँदैन प्रियहरू हो। क्रिसमस खालि आनन्द र मनाउने क्रिसमस ट्री हाल्ने बत्ती बाल्ने कुरा मात्रै होइन, क्रिसमस परमेश्वरलाई पछ्याउने कुरा हो, पवित्र जीवन जिउने, सिधा कुरा गर्ने, इमान्दार धार्मिकताको बाटो रोज्ने, पवित्रताको बाटो रोज्ने, किनभने परमेश्वर न्याय गर्नुहुन्छ। यहाँनिर चाँदी खारेर शुद्ध बनाउने मानिस चाहिँ उहाँ न्याय गर्न आउनुहुनेछ, सुन र चाँदी खारे झैँ परम प्रभुको दूतले लेबी कुललाई खार्ने छन्। यो थाहा छ तपाईँले लेबी कुलको कुरा के हो, इजरायलीहरूको 12 कुलमध्ये लेबी कुल चाहिँ पुजारीको कुल, आराधनाको कुल। आजको लेबी कुल के, तपाईँ र म सबै परमेश्वरलाई पूजा गर्ने, हामी परमेश्वरको आराधना स्तुति गर्ने, तपाईँ र मेरो आराधना स्तुति सही प्रकारको त्यतिखेर हुन्छ जतिखेर परमेश्वरको दूतले हामीलाई खारेको हुन्छ, अनि तिनीहरूले परमप्रभुका उचित भेटीहरू ल्याउने छन्। जब तपाईँ र मेरो हृदय रूपान्तरण हुन्छ, बदलिन्छ, हामीले पाप त्याग्दछौँ, हामीले घमण्ड त्याग्दछौँ, अर्काको कुरा काट्ने कुरा त्याग्दछौँ, अरूप्रति डाय हुने कुरा त्याग्दछौँ, प्रियहरू हामी केवल परमेश्वरको प्रेममा सबैलाई बराबरी किसिमले प्रेम गर्ने हुन्छौँ, येशु प्रभुको चरित्रमा स्वरूपमा बन्दछौँ, प्रियहरू उहाँको रगतले धोइन्छौँ, हाम्रो आराधना स्तुति प्रशंसा परमेश्वरलाई ग्रहण योग्य हुन्छ। थाहा छ तपाईँलाई, जब तपाईँहरू जो त्यहाँ मण्डलीको झुन्डमा आराधना झुन्ड छ, तपाईँहरूमा एक आकाशमा म हिउँ भन्ने कुरा छ भने तपाईँको आराधना परमेश्वरले ग्रहण गर्नुहुन्न। तपाईँको हृदय परमेश्वरमा समर्पित पश्चातापी हुनुपर्छ, तपाईँले परमेश्वरलाई पुरा हृदयले लिनुपर्छ, तपाईँको घमण्ड चूर्ण चूर्ण हुनुपर्छ, म भन्ने कुरा जानुपर्छ प्रिय, यो कुरो गर्न येशू प्रभु आउनुभयो। यहाँ त्यही कुरो हामी देख्दछौँ मलाकी 3:4। तब यहुदा र जेरुसलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा चाहिँ उहाँको निम्ति मनपर्दा हुनेछन्। बितेका दिन भनेको चाहिँ इजरायलको सुरुमा जुन बेलामा उनीहरू परमेश्वरसँग सही प्रकारका थिए, त्यतिखेर परमेश्वरलाई चढाएको आराधनाहरू ठिक थिए, तर बिस्तारै बिस्तारै उनीहरू भ्रष्ट भए। अनि यो अहिलेको इजरायल, अहिलेको भेटी चलाउने तपाईँ र म क्रिस्चियन, हाम्रो भेटी परमेश्वरलाई चढाउँदा, हाम्रो आराधना स्तुति र धन्यवाद चढाउँदा के परमेश्वरलाई ग्रहण योग्य मन पराउने हामीले चढाइराखेका छौँ? उहाँलाई मन पर्ने किसिमले चढाउनलाई उहाँले हाम्रो जीवन शुद्ध गरेको हुनुपर्छ। साँचो महाराजा जब आउनुहुन्छ, राजाहरूको महाराजा ब्रह्माण्डका प्रभु जब आउनुहुन्छ, उहाँले आफ्नो शासन स्थापित गर्नुहुन्छ। उहाँ पहिलोपटक क्रिसमसमा आउनुभयो, उहाँको मध्यस्थता उहाँले ल्याउनुभयो। हामीले बाइबलमा येशु मध्यस्थकर्ता हुनुहुन्छ भनेर हेर्दछौँ। पत्रुसले प्रेरित 4:12 भन्छन्, परमेश्वर र मानिसको बीचको मध्यस्थ एउटै येशु ख्रिस्ट, उहाँको नाउँद्वारा मात्रै उद्धार छ, त्यहाँ लेखिएको छ। अनि तपाईँले तिमोथीमा 2 तिमोथी 2:4-5 देख्नुहुन्छ, उहाँ एउटै मध्यस्थकर्ता, एउटै उद्धारकर्ता हुनुहुन्छ मानिस र परमेश्वरको बीचमा, ख्रिस्ट येशु। प्रियहरू, उहाँ मध्यस्थकर्ता भएर आउनुभयो, पहिलोचोटि आउनुभयो, उहाँले यो सबै कुरा पुरा गर्नुभयो। जब उहाँ आउनुहुन्छ फेरि, उहाँ न्याय गर्न आउनुहुन्छ। क्रिसमस अहिलेसम्म पुरा भएको छैन, क्रिसमसको कुरा जब दोस्रोचोटि आउनुहुन्छ अनि पुरा हुन्छ। तपाईँ र मेरो मुख्य आजको सुन्नुपर्ने कुरा के, उहाँको दोस्रोचोटि आउने कुराको लागि पनि हामी तयार हुन सकौँ, ताकि उहाँले हामीमा उहाँको उहाँप्रति आशा गर्ने, उहाँलाई प्रेम गर्ने, उहाँमा शान्ति र आनन्द मनाउने व्यक्तिहरू हुन सकौँ, उहाँलाई पछ्याउने व्यक्तिहरू हुन सकौँ। न्याय लिएर उहाँ आउनुभयो, न्याय लिएर आउनुभयो क्रिसमसमा, होइन, न्याय लिएर आउनुभयो। हामीले अघि हेरेको थियौँ यहाँ, पहिलो कुरा सुसमाचार लिएर आउनुभयो, दोस्रो कुरा न्याय लिएर आउनुभयो, अनि उहाँ न्याय गर्न आउनुहुन्छ। यसकारणले जब उहाँ दोस्रो पटक आउनुहुन्छ, प्रकाशको पुस्तकमा यसको बारेमा प्रशस्त लेखेको छ, प्रष्टसँग वर्णन गरिएको छ। फेरि संसारमा उहाँ आउनुहुँदा चाहिँ जतिले उहाँलाई स्वीकारेका हुन्छन् एकैचोटि बादलमा उहाँलाई भेट्छन्। हामीलाई थाहा छ सदाको निम्ति अनन्त उहाँको महिमा सेयर गरेर त्यहाँ बस्छन्। तर जतिजनाले उहाँलाई स्वीकार गरेका छैनन् अथवा स्वीकार गरे भन्ने भान गर्छन् तर आफ्नै स्वार्थमा जिउँछन्, तिनीहरू सबैलाई उहाँले ठिक पार्नुहुन्छ। हामी सबै एक दिन येशूको अघि खडा हुनुपर्छ। हामी जोसुकै हौँ, सानो ठुलो जोसुकै हौँ, हामी एक येशूको अगाडि खडा हुनुपर्छ। पहिलो आगमन र दोस्रो आगमनले जुन कुरा ल्याउँदछ हामी सबैको जीवनमा त्यसको असर पर्दछ। दोस्रो पटक जब उहाँ आउनुहुन्छ, उहाँ न्यायको लागि आउनुहुन्छ, त्यसलाई सबैले हिसाब बुझाउनुपर्छ। बाइबलमा लेखिएको छ क्रिस्चियनहरूले पनि आफ्नो कामको आधारमा उहाँले हिसाब बुझ्नुहुन्छ। त्यसकारणले यो क्रिसमसले जब जब हामी क्रिसमस मनाउँछौँ, येशू प्रभुको दोस्रो आगमनको लागि हामी तयार छौँ कि छैनौँ। अब तपाईँलाई 2-3 कुरा भनेर म सिद्धाउन चाहन्छु। क्रिसमसमा के भयो, क्रिसमसमा के भयो? परमेश्वर आउनुभयो, मानिसहरूको बिचमा रहनुभयो, परमेश्वर र मानिसको बिचमा एउटा सम्बन्ध गाँस्नुभयो। त्यसपछि अब के भयो अनि तपाईँलाई म यो पढ्न चाहन्छु, मैले सिनै पर्वतमा सबै इजरायलीहरूले पालन गर्न मेरो सेवक मोसालाई दिएका व्यवस्था नियमहरू आज्ञाहरूको सम्झना गर। यहाँनिर मलाकीको अन्तिम अध्यायमा यो कुरा लेखिएको छ। तपाईँलाई मलाकी 4 अलिकति पढेर अनि म यो 2-3 कुरा तपाईँलाई भन्न चाहन्छु। क्रिसमसमा के भयो, मैले अघि नै सुरुमा भनिसकेँ कसरी इजरायलीहरूको बिचमा परमेश्वरले काम गर्दै जानुभयो उहाँहरूलाई, उनीहरूलाई उद्धार गर्नलाई। जब यो अन्तिम पुस्तकमा आयो, यो चाहिँ एकदमै कठिन खालको पुस्तक हामी देख्दछौँ, किनभने यिनीहरू सधैँ नै पापमै लागिरहे, यिनीहरू सधैँ नै भ्रष्टै भइरहे, यिनीहरूको जीवन कहिल्यै बद्लेन, उनीहरूले परमेश्वरको आज्ञा अनुसार जिउन सकेनन्। अनि यहाँनिर मलाकी 1:4 पढ्छौँ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ त्यो दिन आउँदैछ, त्यो दिन चाहिँ आगोको भट्टी जस्तै जल्नेछ, तब सबै घमण्डी र दुष्ट मानिसहरू पराल जस्तै हुनेछन् र आइरहेको त्यो दिनले तिनीहरूलाई जलाइदिनेछ। प्रियहरू, ख्याल ख्याल गर्ने मानिसहरूको निम्ति डरलाग्दो दिन छ येशूको दोस्रो आगमन। अनि हामीलाई थाहा छैन उहाँ कहिले आउनुहुन्छ। क्रिसमस हामीलाई उद्धार दिन्छ। कतिजना मान्छेहरू मैले देख्छौँ, यहाँ प्रचारकहरू, उनीहरू जहिले पनि खालि प्रेमको प्रचार गर्छन्, जीवनको प्रचार गर्छन्, न्यायको प्रचार, पापको प्रचार गर्दैनन्, पाप त्याग्नुपर्ने कुरा भन्दैनन्। यो संसारको ढाँचा अनुसारको भ्रष्ट जीवन छ भने यहाँ लेखिएको जस्तो हुनेछ, तिनीहरूलाई जलाइनेछ, त्यस्तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ। त्यो जलाइसकेपछि न जरा न हाँगा रहनेछ, यहाँ यस्तो लेखिएको छ। चार सय, यो जब यो मलाकीको पुस्तक अन्तिम पुस्तक लेखियो, 400 वर्षसम्म केही पनि भएन, अनि यी इजरायलीहरू, त्यतिखेरका मानिसहरू पर्खिराखे उद्धारकर्ताको पर्खाइमा बसे, तर उनीहरू पाप गर्दै रहे, उनीहरू अझै गलत हुँदै गए। प्रियहरू, कतिचोटि हामी पनि विश्वास गर्छौँ अनि मण्डली जान्छौँ, प्रचार गर्छौँ, सबै कुरा गर्छौँ, कहिलेकाहीँ लोभ लागेको संसारको ढाँचाको कुराहरू, नाम इज्जत पद मनपर्छ, त्यसको लागि हामी गडबड गर्छौँ, अनि आज भोलि पर्सि केही पनि हुँदैन, अनि हामीलाई लाग्छ यस्तै हुँदो रहेछ। तर तपाईँले यो मलाकीको पुस्तकमा देख्नुहुन्छ, 400 वर्ष परमेश्वर चुप लाग्नुभयो। यहाँ 3:1 के छ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ मेरो बाटो तयार पार्न म आउनु अघि म आफ्नो दूत पठाउने छु, तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ। प्रभु आउने कुरा अचानकको कुरा छ प्रियहरू, पहिलोचोटि अचानक मन्दिरमा आउनुभयो, र ती व्यापार गरिराखेका, चोरका काम गरेर, भ्रष्ट काम गरेर पैसाको लागि गरिरहेका मान्छेहरूलाई उहाँले हप्काउनु भयो, त्यहाँबाट निकाल्नु भयो, तिनीहरूको टेबलहरू पल्टाइदिनु भयो, पैसाहरू फालिदिनु भयो। तपाईँलाई थाहा छ परमेश्वर गलत कुरा मन पराउनुहुन्न। दोस्रोचोटि उहाँ जब आउनुहुन्छ, उहाँको बारेमा हामीले यहाँ देख्दछौँ, त्यस कारणले मलाकी 4:4 भन्छ, मैले सिनै पर्वतमा सबै इजरायलीहरूले पालन गर्ने मेरो सेवक मसालाई दिएका व्यवस्था, नियमहरू, आज्ञाहरूको सम्झना गर, भनेको चाहिँ पालन गर। आज तपाईँ र मेरो लागि पनि के हो, सुसमाचारको, परमेश्वरको आज्ञाहरू पालन गर्ने, उहाँको वचन अनुसार जिउने कुरा हाम्रो लागि हो। आज हामी क्रिसमस मनाउँछौँ, होइन, येशूको दोस्रो आगमनको लागि पर्खिराखेका छौँ, तर तपाईँ र मेरो जीवन हामी कसरी जिइराखेका छौँ, आजको निम्ति सबभन्दा महत्त्वपूर्ण कुरा यो हो। तर परम प्रभुको त्यो महान र डरलाग्दो दिन आउनु अघि म तिमीहरूका एलिया अगमवक्तालाई पठाउने छु। यो चाहिँ फेरि एलिया अगमवक्ता यहाँ भन्दाखेरि चाहिँ यसैयाको कुरा फेरि आयो यहाँनिर, होइन, बप्तिस्मा दिने युहन्नाको कुरा आयो। त्यसले बुबाहरूका हृदय छोराहरूतिर फर्काउनेछ, नत्र त मैले आएर तिनीहरूको देशलाई नाश पार्नेछु। यो न्याय गर्ने कुराको बारेमा फेरि यहाँनिर सम्झाइएको छ, न्याय गर्ने, अनि उहाँमा विश्वास गर्नुपर्ने यहाँ भनिएको छ, येशूमा विश्वास गर्नुपर्ने, तपाईँ र मेरो विश्वास जीवनमा परिणत हुनुपर्ने, होइन, अनि यही कुरो यहाँनिर लेखेको छ। यसैया 40:1-2 यही उहाँ, के अरे, 32 दिने युहन्ना आउने, येशू प्रभु आउने कुराको बारेमा लेखिएको छ। अनि यसैया 40:3 एउटा आवाज सुनिन्छ, ये 32 दिने युहन्ना, होइन, परमेश्वरको निम्ति एउटा बाटो सिधा पार, त्यसैको बारेमा तपाईँले यहाँ देख्नुहुन्छ। अनि यसैया 40:5-4 हेर, हरेक बेसीमा माटो भर हरेक पर्वत होच्याओ, डाँडाहरू मैदान बनिनेछन्, खाल्टा खुल्टी जमिन समतल बनिनेछ, तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्नेछन्, किनभने परमप्रभु आफैले यस्तो प्रतिज्ञा गर्नुभएको छ। अनि यो सम्म पार्ने यो खाल्टोहरूलाई सम्म पार्ने कुरा आफ्नो पापबाट परिवर्तन हुने कुरा अनि मलाकी चारको पाँच र छमा यस्तो लेखेको छु तर परम प्रभुको यो महान र डरलाग्दो दिन आउनु अघि म तिमीहरूलाई एलिया अगमवक्तालाई पठाउने छु। फेरि यो मलाकीमा परमेश्वरले प्रतिज्ञा गर्नुभएको तर येशु प्रभुको बारेमा जति उहाँले प्रतिज्ञा गर्नुभएको छ 400 वर्षसम्म केही भएन अनि ती मानिसहरू अचम्म मानेर बसे। त्यही कारण आज हामीलाई क्रिसमस मानिरहेछौँ, हामीले विश्वास गरिसकेका छौँ, परमेश्वरले हाम्रो उद्धार गर्नुभएको छ, तर तपाईँ र मेरो जीवन साँच्ची नै ख्रिस्टको दोस्रो आगमनको लागि रेडी छ। पहिलो तिमोथी 1:15 यहाँ के भन्दछ पाओले, म जे जान्दछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्ण रूपले स्वीकार गर्नुपर्छ। ख्रिस्ट येशु पापीहरूलाई बचाउन यस संसारमा आउनुभयो, म पापीहरूमा पनि महापापी हुँ। पाओले आफ्नो जीवनको बारेमा भन्छन् तर एउटा आज्ञा यहाँ दिन्छन्, जुन सुसमाचारको कुरा छ यो सत्य हो अनि यसलाई पूर्ण रूपले स्वीकार गर्नुपर्छ। जसले पूर्ण रूपले स्वीकार गर्दैन ऊ न्यायमा पर्छ। त्यही सबभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ र मैले उहाँको वचनलाई उहाँको आज्ञालाई पूर्ण रूपले स्वीकार गर्नुपर्छ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा। अनि तपाईँलाई म दुई तिनवटा कुरा भनेर सिद्धाउन चाहन्छु, त्यो चाहिँ क्रिसमस के हो भन्ने कुरामा। दुई तिनवटा भन्दाखेरि मसँग चारवटा कुरा छ, क्रिसमस के हो भन्ने कुरामा चारवटा कुरा छ अनि त्यो भनेर म सिद्धाउन चाहन्छु क्रिसमस के हो भन्ने कुरामा चारवटा कुरा भनेर क्रिसमस के हो। हामी जुनसुकै अवस्थामा हौ, हामीलाई सुसमाचार दिएको छ, सुसमाचार यस संसारमा आयो जसले सबै कुरालाई बदलेको छ। जब सुसमाचार यस संसारमा आयो, परमेश्वर यस संसारमा आउनुभयो। पहिलो कुरा, हामी जुनसुकै अवस्थामा जहाँ छौँ हामी सबैको निम्ति सुसमाचार दिएको छ, तर हामीले त्यसलाई पूर्ण रूपमा स्वीकार्नु पर्यो, त्यो मुख्य कुरा होइन। अनि सुसमाचारसँगै परमेश्वर संसारमा आउनुभयो र परमेश्वर हामीसँग रहनु भएको छ, त्यो पहिलो कुरा हो क्रिसमस के हो भन्दाखेरि। अनि इम्मानुएल भनेर हामीले अघि नै हेऱ्यौँ, परमेश्वर हामीसँग। अनि हामी बाइबलमा घरिघरि हेर्छौँ पवित्र आत्मामा येशु प्रभु हामीमा बास गर्नुहुन्छ। पाउलले पहिलो कोरिन्थीमा भन्छन् हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो। पहिला परमेश्वर मन्दिरमा पवित्र स्थानमा महापवित्र स्थानमा बस्नुहुन्थ्यो, अहिले मानिसहरूको हृदयमा बस्नुहुन्छ जसले उहाँलाई आफ्नो जीवन स्वीकारेको छ। दोस्रो कुरा, क्रिसमसको अर्थ के हो भन्ने, यसको मतलब यो हो कि यदि जो कोही परमेश्वरसँग विद्रोह गर्छ तिनीहरू धेरै डराउनु पर्ने कारण डराउनु पर्छ। परमेश्वरसँग विद्रोह गर्ने, परमेश्वरको वचनमा अट्ठेर गर्ने, भित्रभित्र अर्को खालको योजना बनाउने, अहिलेका राजनीति गरेका मान्छेहरू जस्तो। कारण जब येशु आउनुभयो उहाँसँग न्याय पनि आयो। क्रिसमस पूर्ण कुरा होइन, भइसकेको छैन क्रिसमसको कुरा होइन, उहाँको दोस्रो आगमन पनि हुनेछ, त्यो पूर्ण त्यसले ल्याउनेछ। पहिलो आगमनले हामीलाई सम्झाउँछ कि राजाहरूका महाराजाले सबै कुराको हिसाब गर्नुहुनेछ। अनि हामी अहिले यहाँ कसरी जिइरहेका छौँ, उहाँले हामीले गरेको हरेक काम हेर्नुहुनेछ। यी सबै कुरा लेखिएको छ, उहाँबाट छिपेको छैन, तपाईँ र मेरो भित्र बाहिर सब देख्नुहुन्छ। जब उहाँ फेरि आउनुहुन्छ उहाँले हरेक कुराको हिसाब गर्नुहुनेछ अनि उहाँको न्याय एकदम सिद्ध छ, पक्षपात छैन। जसले गल्ती गर्छ त्यसले न्याय पाउँछ, दण्ड पाउँछ। उहाँ आउनुभयो र हाम्रो मुक्तिको लागि बलिदान गर्नुभयो, उहाँलाई हाम्रो जीवनको सबै कुरा थाहा छ। यो दोस्रो कुरा भयो, हामी आफ्नो हिसाबले हिँडिराखेका छौँ भनेदेखि हामीले डराउनु पर्छ, किनभनेदेखि परमेश्वर न्याय गर्न आउनुहुन्छ। तेस्रो कुरा, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वर व्यवस्था गर्ने हुनुहुन्न। धेरै मान्छेहरूको जीवन चाहिँ कस्तो छ भने परमेश्वर त टाढा कहाँ कहाँ, मैले जे जे गरिनु हुन्छ, व्यभिचार गरिनु हुन्छ, रुपियाँ पैसा ठगिनु हुन्छ, मान्छेहरूको बारेमा विरोध गरिनु हुन्छ, म इमान्दार हुनु पर्दैन, मलाई के कुरा ठिक लाग्दछ, मान्छेलाई कता भड्काएर कुन पक्षमा पुर्याउनु पर्छ। मैले धेरै खालको मान्छे देख्छु, क्रिस्चियन प्रियहरू हो, बाइबलमा येशु प्रभुको वचन के छ? तेरो हो चाहिँ हो, तेरो होइन चाहिँ होइन। क्रिस्चियनहरू परमेश्वरलाई हामीले जे गरे पनि हुन्छ भनेर उहाँले वास्ता गर्नु पनि छैन भन्ने सोचिराखेका हुन्छ। हामी जे गर्न पनि सक्छौँ किनभने कतिजना मान्छेहरू गरिरहेछन्। तपाईँका अगाडि मान्छेले गलत काम गरेर पैसा कमाउँछन्, नाम कमाउँछन्, तपाईँलाई लाग्छ खै त परमेश्वरले केही गर्नुहुन्न। प्रियहरू हो, मलाकीको पुस्तकमा जस्तै 700 वर्ष, अनि तपाईँ र मैले पनि लाग्छ कि केही पनि हुँदैन। तर दोहोरो जीवन बिताउँछन् भने आफैलाई धोका दिन्छन्। हामीले जे गरे पनि हुन्छ परमेश्वरले देख्नुहुन्न भन्ने जसले सोच्छ, क्रिसमसले हामीलाई सबै कुरा परमेश्वर देख्नुहुन्छ। यी सबै लेखिएका छन् उहाँको पुस्तकमा हरेक भनेर सम्झाउँछ। हामी कसरी जिइरहेका छौँ त्यसको आधारमा हामीलाई न्याय गरिनेछ एक दिन, कि परमेश्वर येशु ख्रिस्टमा आउनुभयो, उहाँले पापसँग कसरी व्यवहार गर्नुभयो भनी हामीले देखेका छौँ उहाँको पहिलो आगमनमै, होइन? अनि अन्तिम र चौथो कुरा चाहिँ क्रिसमसले हामीलाई मुक्ति नजिक छ भनेर सम्झाउँछ। मुक्ति एकदम नजिक छ, तपाईँ र मेरो हातमा आउन लागेको छ। हामीले विश्वास गरिसकेका छौँ तर के हामी पूर्ण रूपमा सुम्पेका छौँ, पुरै पछ्याएका छौँ कि हामीमा अझै अरू संसारिक कुराहरू छन्? क्रुसमा, ख्रिस्ट क्रुसमा पापको मूल्य चुक्ता गरेर पापीहरूलाई बचाउन आउनुभयो पहिलोचोटि। उहाँले अनन्तकालको लागि उहाँको मुक्तिमा विश्वास गर्नेहरूलाई सुरक्षाको छाप लगाउनु भयो। बाइबलमा लेखेको छ हामीहरू जतिले ख्रिस्टलाई प्रभु मानेर पूर्ण रूपमा समर्पित भएर उहाँमा लाग्यौँ, उहाँले हामीलाई छाप लगाउनु भएको छ। उहाँले परमेश्वरको क्रोधको लागि आफ्नै शरीरमा दण्ड तिरेर हामीलाई न्यायबाट बचाउनु भयो। परमेश्वरको न्याय हामीमा हुँदैन। जतिले उहाँलाई प्रभु मान्छ, प्रभु स्वीकार्नुको मतलब टोटालिटीमा पूर्ण रूपमा कतै पनि बाँकी नराखेर परमेश्वरको सत्यता र उहाँको वचन नजिउने, जब उहाँ फेरि आउनुहुनेछ उहाँको राज्य स्थापना गर्न, उहाँलाई प्रभुको रूपमा स्वीकार गर्ने मानिसहरू उहाँसँगै अनन्तसम्म रहनेछन्। प्रियहरू हो, क्रिसमसको कुरा, पहिलो कुरा उहाँ उद्धार गर्न आउनुभयो, सुसमाचार सुरु गर्यो, सुसमाचार आयो, अनि दोस्रो कुरा हामीले हेऱ्यौँ उहाँ चाहिँ न्याय लिएर आउनुभयो, अनि तेस्रो कुरा चाहिँ तपाईँ र मेरो उद्धार चाहिँ नजिकै छ। अब येशूको आगमन पनि कहिले हुने हो एकदम नजिकै छ, र हामी ख्याल नगरौँ। यो क्रिसमसले तपाईँ र मलाई अझै परमेश्वरमा गाढा, परमेश्वरमा आफ्नो विश्वासमा गहिरो, अझै उहाँको नजिक र पवित्रतामा उहाँसँग हिँड्ने कुरामा प्रोत्साहन मिलेको होस्। अनि उहाँको आज्ञा हामी आफू मात्रै होइन अरूलाई पनि उहाँको सुसमाचार सुनाएर उहाँको उद्धार पाउनको लागि हामी सेवा गर्नेछौँ। प्रियहरू, तपाईँ र मेरो सेवा परमेश्वरलाई ग्रहण योग्य हुने हुनुपर्छ। हाम्रो आराधना उहाँलाई ग्रहण योग्य हुने हुनुपर्छ। त्यसको लागि तपाईँ र मेरो हृदय जो स्वार्थ र सांसारिक हिसाबको ढाँचामा छ तोडिनुपर्छ। प्रियहरू, हामी दोस्रो कोरन्थी 5:17 कुरा यही हो, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, सबै पुरानो बितेको छ, अब हेर सबै नयाँ